السلام علیکم. چلیے شروع کرتے ہیں. الحمدللہ رب العالمین، والصلاة والسلام علی اشرف الانبیاء والمرسلین وعلی آلہ واصحابہ ومن سنته الى یوم الدین. اللہم جعلنا منہم ومن الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر، آمین یا رب العالمین. ثم اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ثبتنا عند الموت بلا الہ الا اللہ. اے ہمارے اللہ، ہمیں ہماری موت پر کلمہ لا الہ الا اللہ پر ثابت قدم رکھیے، آمین یا رب العالمین. سورۃ الفاتحہ کی آیت ایاک نعبد و ایاک نستعین پر ہم بات کر رہے تھے، اور اپنی زندگی کے اندر بندگی کے مختلف رنگ لانے کے اوپر ہم نے انبیاء کی زندگی اور سکالرز کی زندگی اور محدثین کی زندگی کو دیکھا تھا. اور ہم یہی بات کر رہے تھے کہ ہماری زندگی میں عبادت کا رنگ 24/7 اسی وقت شامل ہو سکتا ہے جب ہم اپنے آپ کو قرآن کے ساتھ جوڑ لیں، جب ہمارا اٹھنا بیٹھنا اور ہماری سوچوں کا مرکز قرآن بن جائے، جب ہم قرآن کے مطابق اپنے معاملات کو کرنا شروع کر دیں. اور اللہ تعالیٰ سے آپ دعا کریں گی، رمضان کا مہینہ ہے تو اللہ تعالیٰ قرآن کو آپ کی زندگی کا ساتھی ضرور بنائے گا انشاءاللہ. اس لیے کہ یاد رکھیں، قیامت کے دن اور قیامت کے دن سے پہلے بھی، قبر کے اندر بھی، احادیث میں آتا ہے کہ یہ آپ کا اور میرا قرآن کا پڑھنا، قرآن کا علم حاصل کرنا، قرآن کے اوپر تفکر کرنا، قرآن کے ساتھ شب و روز گزارنا، یہ ایک انسان کی شکل میں قرآن جو ہے وہ، اور آپ کے نیک اعمال جو ہوں گے وہ ایک انسان کی شکل میں اور بہت ہی خوبصورت انسان کی شکل میں قبر میں آپ کے پاس آئے گا. حدیث میں آتا ہے کہ جب ایک نیک انسان جو ہے اس سے اس کے دو فرشتے سوال جواب کر کے چلے جائیں گے تو ایک بہت ہی ہینڈسم انسان اس کی قبر میں آئے گا. اور یہ جو انسان ہوگا جس کی قبر ہوگی وہ پوچھے گا کہ تم کون ہو، تو اس کو بتائے گا کہ میں تمہارے نیک اعمال ہوں، میں تمہارا قرآن کا پڑھنا ہوں، میں تمہارا صبر کرنا ہوں، اور میں تمہارا شب و روز قرآن کے مطابق عمل کرنا ہوں. تو قرآن کو اپنی زندگی میں شامل کرنا، اصل میں یہ میرا اور آپ کا زندگی کا اب آنے والے دنوں میں مقصد ہو جانا چاہیے. اور رمضان کا مہینہ ہے، ہم دعا کریں گے تو اللہ تعالیٰ ضرور انشاءاللہ ہماری اس دعا کو قبول فرمائیں گے. آخر ہم یہاں پر بھی دعا کر بیٹھے ہیں نا، اللہ کی رحمت کے بعد کسی نہ کسی کی دعا آپ کو اور مجھے یہاں لے کر آئیے. ہو سکتا ہے کیا، یقیناً ہمارے ماں باپ ہی کی دعا ہوگی کہ جس کی وجہ سے آج ہم یہاں موجود ہیں. اس لیے کہ آپ میں سے زیادہ تر خواتین اس بات کو ایڈمٹ کریں گی کہ ہم نے بہت کانشیسلی علم آنے سے پہلے شاید ہی اپنی ہدایت کی دعا کی ہو. انسان بہت کانشیسلی اسی وقت دعا کرتا ہے جب اس کو ہدایت کی اہمیت پتہ چل جاتی ہے، لیکن جب تک ہمیں اندازہ نہیں تھا اور ہم ایک نارمل ریگولر زندگی گزار رہے تھے، اس وقت تک ہم نے کب تڑپ کر ہدایت مانگی تھی؟ ہم نے کب تڑپ کر اللہ سے کہا تھا کہ اللہ مجھے اپنی کتاب کے سامنے بٹھا دے؟ کم ہی لوگ ہوتے ہیں جن کے دل سے دعا نکلتی ہے. زیادہ تر اللہ کی رحمت کے بعد ہمارے والدین کی دعائیں ہمارے ساتھ ہوتی ہیں. تو آپ کی کسی نانی کی، دادی کی، دادا کی، نانا کی دعا والدین کی دعا ہے کہ آپ اور میں اس وقت قرآن کے سامنے بیٹھے ہوئے ہیں. اس لیے کہ آپ میں سے ہی کسی کے بزرگ نے ہاتھ اٹھا کر دعا کی تھی کہ اللہ میری اولاد کو اور میری ذریت کو اپنا فرما بردار بنا لے. تو آج جب آپ اپنی اولادوں کے لیے دعا کریں، اپنی ذریت کے لیے بھی دعا کریں. اس لیے کہ آج آپ کی دعا آنے والی آپ کی نسلوں میں سے کس کو قرآن کا ساتھی بنا دے اور کس کو قرآن کے ساتھ جوڑ دے، اس کا آپ اور میں شاید اندازہ بھی نہیں کر سکتے. اور قرآن تو ہمیں یہ طریقہ سکھاتا ہے کہ ہم نہ صرف اپنی اولادوں کے لیے دعا کریں، ہم اپنی پروجنی کے لیے دعا کریں، ہم اپنی ذریت کے لیے دعا کریں، اپنی آنے والی جنریشنز کے لیے دعا کریں. جیسے یہاں جو بچیاں بیٹھی ہیں، ہم اپنے بچوں سے کہتے ہیں نا کہ جب ایگزام دینے بیٹھو تو دعا پڑھ لینا. اور ایگزام دینے سے پہلے کون سی دعا شروع کرنا؟ ہم کہتے ہیں ربی زدنی علما، پڑھ لینا، ہم یہی کہتے ہیں نا. اور ربی زدنی علما کا مطلب ہے اللہ میرے علم میں اضافہ فرما. اب ہو سکتا ہے آپ کا بچہ بظاہر تو او لیولز کا ایگزام یا اے لیولز کا ایگزام دینے بیٹھا ہے اور اس نے ربی زدنی علما پڑھا. اس ربی زدنی علما کا امپیکٹ یہ بھی ہو سکتا ہے کہ اس کا ریزلٹ بہت اچھا آ جائے. اور اس ربی زدنی کو آپ اور میں لمٹ تو نہیں کر سکتے. آپ نے جو دعا مانگی تھی شاید اس وقت مانگی تھی اپنے اس ایگزام کے لیے. اللہ نے آپ کی اس دعا کو اور براڈ وے میں قبول کیا اور اللہ نے زندگی میں آپ کو قرآن کے سامنے بیٹھنے کا موقع دے دیا. یہ تو اللہ کی طرف سے اللہ کی رحمت ہوتی ہے کہ اللہ اپنے بندوں کو کتنی اپرچونٹیز فراہم کرتا ہے. تو قرآن کا علم اپنا بڑھانے کی ضرور دعا کریں اور اللہ سے خاص دعا کریں. رمضان کا مہینہ ہے, ابھی بھی ہمارے پاس کچھ دن باقی ہیں. اللہ تعالی ہماری زندگیوں کے اندر قرآن کی اہمیت کو واضح کر دے تاکہ ہم اس کے سامنے بیٹھیں اور جو اللہ نے اس کے اندر ایک دنیائیں رکھی ہیں ہم اس کو ایکسپلور کر سکیں. ہم ایک ہی صورت کے جو معجزے ہیں انہی کو دیکھ کر امیز ہو رہے ہیں. ایک ہی صورت کے اندر جو گہرائی ہے ہم اسی کو سمجھ کر ہی اللہ کی رحمت کی اور اللہ کی قدرت کا اندازہ کر رہے ہیں. آپ امیجن کریں جب قرآن آپ کور ٹو کور کریں گی انشاءاللہ سورہ فاتحہ سے لے کر سورہ ناس تک, تو یہ آپ کے لیے بالکل ایسا ایکسپیرینس ہوگا جیسے ڈسکوری چینل کے اوپر آپ کوئی فینومینا کائنات کا پہلی مرتبہ دیکھیں. آپ کے اندر کتنی امیزمنٹ کی فیلنگز آتی ہیں. تو قرآن کے اندر بھی بالکل یہی فیلنگز ہیں. قرآن بھی آپ کو ڈسکوری چینل والا ہی ایسنس دیتا ہے. اور جس دل کے اوپر قرآن برستا ہے اس دل کے اندر سے کچھ نہ کچھ پھوٹتا ضرور ہے. یا یہ دیکھیں نا, آپ بہت دن سے بارش نہ ہو تو مٹی خشک ہو جاتی ہے, اور پھر جب بارش پڑتی ہے تو کیا ہوتا ہے, خوشبو آتی ہے. اکثر ہمیں وہ مٹی کی خوشبو کتنی اچھی لگتی ہے, اور آپ کو شاید اندازہ نہ ہو رہا ہو بارش ہو رہی ہو, آپ کو وہ ایک ہلکی ہلکی سی بھینی بھینی سی خوشبو آتی ہے تو آپ کہتے ہیں ہم ایسے لگ رہا بارش ہو رہی ہے. آپ اس کو فوراً ریلیٹ کرتی ہیں نا. جب مسلمان کے دل کے اوپر قرآن کی بارش برستی ہے تو وہ اس کے اندر سے اس کے ٹیلنٹس کو باہر لے کر آتی ہے, اس کے دل کے خیر کو باہر لے کر آتی ہے, اس کے دل کے اندر غفلت کے اندھیروں کو دور کرتی ہے. اور یہ ہر انسان محسوس کرتا ہے. آپ میں سے جتنے بھی لوگ یہاں بیٹھے ہیں سب مختلف ایج بریکٹ کے اندر ہیں, سب نے محسوس کیا ہوگا یقیناً کسی نہ کسی پوائنٹ کے اوپر. اگر روزانہ محسوس نہیں بھی کیا تو کسی نہ کسی پوائنٹ پر محسوس کیا ہوگا کہ قرآن نے آپ کے دل کو بہت ٹچ کیا اور آپ کے اندر سے آواز آئی کہ اچھا میں اس طرح سے اسلام کو سپورٹ کر سکتی ہوں. ہر ایک کے اندر اللہ نے الگ شاکلہ رکھی ہے, ہر ایک کو اللہ نے الگ الگ صلاحیتیں دی ہیں. ہر انسان کے اندر کوئی ایک صلاحیت ڈومیننٹ ہوتی ہے. ہو سکتا ہے اللہ نے آپ کو بولنے کا انداز بہت اچھا دیا ہو تو اپنے اس بولنے کے انداز کو اللہ کے راستے میں لگائیے. ہو سکتا ہے اللہ تعالیٰ نے آپ کو سوچنے کی, غور و فکر کرنے کی صلاحیت بہت اچھی دی ہو, لاجیکل تھنکنگ آپ کر سکتی ہوں. تو آپ اسلام کا علم حاصل کر کے اپنی لاجیکل تھنکنگ کو استعمال کریں اور دنیا میں ان لوگوں کے ساتھ اسلام کو ڈسکس کریں جو لوگ لاجیکلی اور ریشنلی اسلام کے بارے میں سوچتے ہیں. اگر اللہ نے آپ کو لکھنے کی صلاحیت دی ہے تو اسلام کے لیے لکھیے, اسلام کے ڈیفنس میں لکھیے, اسلام کو پروموٹ کرنے کے لیے لکھیے. اگر اللہ تعالیٰ نے آپ کو اچھا گھر اور اچھی نعمتیں دی ہیں تو اپنی ان نعمتوں کو اسلام کو ایگزیبٹ کرنے کے لیے استعمال کیجئے. آپ کی وہ جگہ جو ہے وہ آپ کے لیے باعث برکت بن جائے گی. آپ اپنی جس نعمت کو اللہ کے راستے میں استعمال کریں گی وہ نعمت آپ کی جو ہے وہ انشاءاللہ بابرکت ہو جائے گی. رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث کا مفہوم آتا ہے, آپ نے فرمایا انسان مائنڈس کی طرح ہوتے ہیں. مائنڈس کے اندر سے قیمتی چیزیں نکلتی ہیں نا, انسانوں کے اندر سے بھی قیمتی چیزیں نکل سکتی ہیں, انسانوں کے اندر سے بھی خیر نکل سکتا ہے. اور خیر کے نکلنے کا سب سے پہلا انڈیکیٹر جب آپ قرآن پڑھیں تو آپ کو رونا آئے, اس کا مطلب ہے کہ آپ کے دل کا دروازہ کھل گیا ہے. جب قرآن پڑھ کر آپ کو رونا آئے اس کا مطلب ہے کہ آپ کے دل کا دروازہ کھل گیا ہے. اس رونے کو اپنے لیے جو ہے وہ بہت بڑی نعمت سمجھیں. اور جب انسان روتا ہے اس کا دل کا کرسٹ جو ہے وہ میلٹ ہوتا ہے, اس کی جو غفلت ہے وہ دور ہوتی ہے, تو پھر انسان دل کے شکر کے ساتھ اللہ کی عبادت کرتا ہے. اور پھر جب یہ ایلیمنٹ دونوں آ جاتے ہیں, رونا, شکر اور عبادت, اس کے بعد انسان اللہ کے راستے میں قربانی دے سکتا ہے. اور جب آپ قربانی دیتے ہیں تو امید رکھیں کہ آپ کو کامیابی ملتی ہے. اگر اس دنیا میں نہیں مل رہی تو کہاں ملے گی؟ آخرت میں ملے گی. اور اس دنیا کی کوئی معمولی سی چیز بھی آپ نے اچیو کرنی ہو تو بغیر قربانی کے ملتی ہے؟ معمولی سی, آپ نے اپنا عید کا جوڑا بھی سلیکٹ کرنا ہو تو آپ کتنی ایفرٹ کرتے ہیں, اس کو دیکھتے ہیں, اس کو دیکھتے ہیں, یہ خریدتے ہیں, وہ خریدتے ہیں, اس کو سٹچنگ کے لیے دیتے ہیں, اس کو دیتے ہیں, پھر بن کر آ جاتا ہے تو اس کو دیکھتے رہتے ہیں کہ اچھا اس کے ساتھ میچنگ کی کیا چیز میں پہنوں. تو آپ دنیا کی کوئی معمولی سی چیز بغیر قربانی کے نہیں کر سکتے. ایک ماں بغیر لیبر پین کے یا بغیر تکلیف کے, چلیں لیبر پین تو آج کل ہر کوئی نہیں لیتا نا, آج کل تو کوئی ایشو نہیں ہے, یا تو سی سیکشن ہو گیا یا اپیڈیورل لے لیا. لیکن آپ اگر اس کو سمجھیں, لیبر پین کے بغیر, تکلیف کے بغیر, قربانی کے بغیر ماں کو اولاد کی نعمت نہیں ملتی, تو مجھے اور آپ کو جنت الفردوس قربانی کے بغیر کیسے ملے گی؟ قربانی تو دینی پڑے گی. اب وہ قربانی کسی بھی شکل کی, کسی بھی طرح کی ہو سکتی ہے. یاد رکھیں, آپ جب قرآن کے ساتھ جڑنے کے لیے رمضان کے مہینے کے بعد نکلیں گی, ہو سکتا ہے آپ میں سے کوئی کہے کہ میں تجوید کا کورس جوائن کروں گی, میں اپنا قرآن کا تلفظ ٹھیک کروں گی. آپ میں سے کوئی سوچا کہ میں قرآن کی زبان کو سیکھوں گی, میں گرامر کا علم جو ہے وہ پڑھنا شروع کروں گی. آپ اس چیز کو لکھ لیں اپنے پاس, اور اگر آپ نے اس کورس کے اندر ایک سال یا چھ مہینے گزار لیے, آپ محسوس کیجیے گا اس چیز کو. آپ کو تجوید پڑھتے ہوئے شیطان اتنی مشکل نہیں دلائے گا, آپ کو گرامر سیکھتے ہوئے قرآن اتنی مشکل نہیں دلائے گا, جتنا آپ کسی قرآن کے کورس میں قرآن کا فہم حاصل کرنے بیٹھیں گی, اور شیطان اس کو آپ کے لیے مشکل بنائے گا. دنیا بھر کے کام آپ کے اسی دن ہوں گے جس دن آپ کی کلاس ہوگی, دنیا بھر کے رشتہ دار آپ کے اسی دن آ رہے ہوں گے جس دن آپ نے کلاس میں جانا ہوگا, دنیا بھر کے لوگ جو ہیں وہ اسی دن بیمار پڑیں گے جس دن آپ کی کلاس ہوگی, گھر والوں کا اسی دن کوئی نہ کوئی ایشو آئے گا, چاہے آپ ہفتے میں ایک دن کلاس میں جاتی ہوں, اسی دن آپ کی میڈ چھٹی کر لے گی. یہ ہوتا ہے. یہ کیوں ہوتا ہے؟ اس لیے کہ اللہ قربانی دیکھنا چاہتا ہے. اللہ ٹھوک بجا کر دیکھ لیتا ہے کہ کس کے اندر قربانی دینے کا سٹیمنا ہے اور کس کے اندر نہیں ہے, کون دین کی خاطر قربانی دے سکتا ہے, تو اللہ وہیں چھانٹ کر الگ الگ کر دیتا ہے. تو اس قربانی کے فیکٹر کو یاد رکھیں اور اللہ کے راستے میں قربانی دینے والے بنیں. ورنہ یاد رکھیں, بہترین حافظ ہوگا, بہترین قرآن کا علم رکھنے والا ہوگا, لیکن قیامت کے اندر رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث آتی ہے کہ تین لوگوں کا سب سے پہلے حساب ہوگا, اس میں پہلا بہترین قرآن پڑھنے والا, جو ایسے قرآن پڑھتا تھا کہ لوگ جہاں ہوتے تھے وہاں رک جاتے تھے. بہترین قرآن کا علم رکھنے والا, ہو سکتا ہے فر 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 گرامر آتی ہو, فر 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 روٹ ورڈز آتے ہوں, لیکن وہ حلق سے نیچے نہیں اترا, اور اگر دل میں نہیں اترا تو عمل میں بھی نظر نہیں آیا. عمل میں نظر نہیں آیا تو اس کا مطلب ہے کہ شکر گزاری کا پہلو زندگی میں شامل نہیں رہا. سب سے پہلے دن جن تین لوگوں کا حساب کیا جائے گا, اس میں پہلا بہترین قرآن پڑھنے والا, دوسرا اللہ کے راستے میں کثرت سے صدقہ کرنے والا, اور تیسرا شہید ہونے والا. ہم سوچیں, یہ تینوں وہ کیٹیگریز ہیں جس کو ہم سمجھتے ہیں کہ شاید سب سے پہلے جنت الفردوس میں پہنچے گا, لیکن ان تینوں نے یہ کام کیا ہوگا صرف کس لیے؟ اپنی واہ واہ کے لیے. یہ اللہ سے کہیں گے کہ اللہ ہم نے یہ آپ کی خاطر کیا تھا کام. شہید کہے گا میں آپ کی خاطر شہید ہوا, صدقہ کرنے والا کہے گا میں نے آپ کی خاطر صدقہ کیا, قرآن پڑھنے والا کہے گا میں نے آپ کی خاطر اللہ قرآن پڑھا, اللہ کہے گا کذبتا, جھوٹ بولا تم نے, جو تم نے جس کی خاطر کیا تھا وہ تمہیں دنیا میں مل گیا. اور اللہ فرشتوں کو حکم دے گا کہ اس کے ان تینوں کی پیشانی کے بالوں سے گھسیٹتے ہوئے ان کو جہنم میں دھکیل دیا جائے. تو اپنی زندگی کے ایسنس کو سمجھیں, اپنی زندگی کو پروڈکٹیو بنائیں, اپنی زندگی کو ضائع مت ہونے دیں. اللہ تعالیٰ نے مجھے اور آپ کو اعلیٰ مقصد کے لیے اس دنیا میں بھیجا ہے. اللہ نے جنت کس کے لیے بنائی ہے؟ مسلمانوں کے لیے. یاد رکھیں, اللہ نے جنت مسلمانوں کے لیے بنائی ہے. جس اللہ نے کائنات کی خوبصورت ترین چیز مسلمانوں کے لیے بنائی ہے, جس کے لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جنت وہ جگہ ہے جس کو کسی ذہن نے کبھی تصور نہیں کیا اور کسی آنکھ نے کبھی دیکھا نہیں. جنت جس کو اللہ نے چھپا کر رکھا ہوا ہے, روٹ ورڈ وہی آتا ہے جس کا روٹ ورڈ جن ہے, جس کا روٹ ورڈ جنین ہے, جنت کا روٹ ورڈ بھی وہی ہے. جنت تو چھپی ہوئی چیز ہے, کسی آنکھ نے کبھی نہیں دیکھی, کسی ذہن نے کبھی تصور نہیں کیا, کسی کان نے کبھی اس کے سپرنگز کی اور واٹر فالز کی آواز نہیں سنی. کیا میوزک ہوگا اس پانی کے گرنے میں بھی جو چشمہ اللہ نے جنت میں بنا دیا ہے. تو جب اللہ نے وہ ایک سب سے الٹیمیٹ خوبصورت چیز مسلمانوں کے لیے بنائی ہے, تو اس دنیا کی کیا اہمیت ہے؟ اللہ چاہتا ہے کہ مسلمان اس دنیا میں بھی رول کریں, اللہ چاہتا ہے کہ مسلمان اس دنیا کو بھی بہترین طریقے سے استعمال کریں, اللہ چاہتا ہے کہ مسلمان جو ہیں وہ کامیاب ڈاکٹر ہوں, مسلمان کامیاب انجینئر ہوں, مسلمان کامیاب بزنس مین ہوں, مسلمان کامیاب اکنامسٹ ہوں, دنیا کے کاروبار کو بھی سنبھالیں اور دین کو بھی بہترین سمجھیں. اور ہم بھی بار بار اپنے بچوں کو یہی کہانی سنا رہے ہوتے ہیں نا,
दोनों को साथ साथ लेके चलो, बेटा दीन को भी लेकर चलो और दुनिया को भी लेकर चलो। और हम भी यही चाहते हैं कि हमारे बच्चे जहां दीन का इल्म रखें वहां दुनियावी तौर पर भी कामयाब इंसान बने, दुनियावी तौर पर भी लोग उनकी इज्जत करें, दुनियावी तौर पर भी रिस्पॉन्सिबल सिटीजन हो, दुनियावी तौर पर भी सक्सेसफुल रहें। सब माँ बाप यही चाहते हैं, अल्लाह भी मुझसे और आपसे यही चाहता है। अब इसके लिए करना क्या है? मेहनत, कुर्बानी, 24/7 जिंदगी को इबादत बनाना, ये चाहिए इसके लिए, ताकि अल्लाह मुझसे और आपसे राजी हो जाए। हम कहते हैं ना, जन्नत में जाएंगे तो ये करेंगे, जन्नत में जाएंगे तो ये करेंगे, जन्नत मिल जाए। इस वक्त आप और मैं अगर अपनी जिंदगियों को देखें, और हम अल्लाह से उम्मीद अच्छी रखते हैं कि हम अभी अल्लाह हमें जिंदगियां देगा और हम जिएंगे इस दुनिया के अंदर, थोड़ी देर के लिए जन्नत को भूल जाएं। आपको जन्नत हासिल करने के लिए इस दुनिया के अंदर एक्टिव मुसलमान बनना है, एक्टिव मुसलमान। हर तरह से आपको सब चीजों के बारे में इल्म भी हासिल करना है और शरीयत को भी उन सब चीजों के ऊपर अप्लाई करके देखना है कि मैं इसके अंदर अपनी किन लिमिटेशंस के साथ आगे चल सकती हूं, ताकि आपकी और मेरी जिंदगी इया का नाबुदु व इया का नस्ताइन की तस्वीर बन जाए। इया का नाबुदु की तस्वीर आप और मैं कब बनेंगे? जब आपकी और मेरी जिंदगी जो है वो अल्लाह की बंदगी के ऊपर आ जाएगी। खुद ब खुद आप और मैं इंशाल्लाह फिर जन्नत में पहुंचेंगे। जब कोशिशें जन्नत वाली होंगी तो इंशाल्लाह आप जन्नत में जरूर पहुंचेंगी। सहाबा के दौर में एक वाकया आता है, हजरत उमर रदी अल्लाह अन का जो दौरे खिलाफत था उसमें एक मार्का हुआ था मुसलमानों का, जिसको मार्का कादसिया कहा जाता है। मार्का कादसिया के लिए आता है कि ये जो मार्का था इसमें हजरत उमर ने साद बिन अबी वकास को इस मार्के का लीडर बनाया था। आपको ये बात तारीख से और सीरत से पता चलती है कि सहाबा के अमल का नतीजा फौरन निकला करता था। ये चीज महसूस कीजिएगा आप सीरत पढ़ते हुए या सीरत को सुनते हुए, सहाबा की कोशिशों का नतीजा फौरन निकला करता था। हम आज नहीं कहते कि हज के मौके पर मिलियंस इंसान मुसलमान हाथ उठाकर दुआएं मांगते हैं कि अल्लाह मुसलमानों पर रहम फरमा, लेकिन हर साल से अगले साल मुसलमानों की उम्मत के तौर पर सिचुएशन वर्स होती जाती है। हमने इस शहर के अंदर रहते हुए दुआओं के लिए हाथ उठाते, अल्लाह बारिश दे दे, अल्लाह बारिश दे दे, और वक्त के साथ साथ इस शहर पर से बारिश कम होती जा रही है, और कितनी कम होती जा रही है कि वाटर टेबल जो वाटर लेवल है वो कहाँ जाता जा रहा है, कि अगर आप पानी के लिए बोरिंग शुरू करें तो पहले बड़े आराम से 30-40 फुट के ऊपर पानी निकल आया करता था, अब 60-60, 80-80 फीट पर आप चले जाते हैं और पानी नहीं निकलता, मीठा पानी नहीं निकलता। तो सहाबा के दौर में नतीजा मेहनत का फौरन निकला करता था। इस मार्का कादसिया के लिए आता है कि जब हजरत उमर ने साद बिन अबी वकास को कहा कि आप इसके लीडर हैं और अब आप इसको जो हैं इसकी तरतीब करें, इसको अरेंज करें, तो इस लश्कर के अंदर जो किताल करने के लिए खड़ा हुआ था इसके अंदर हुफाज भी शामिल थे, वो हुफाज जिनको कुरान पूरा याद था। हजरत साद ने इन हुफाज से कहा कि कुरान की तिलावत शुरू कर दीजिए। सफ़ें बनाई गई और हुफाज से कहा गया कि कुरान की तिलावत शुरू करें। आप यहां देखें, जंग में अपनी दुनियावी स्किल्स को इस्तेमाल करते हुए, अपने पॉलिटिकल एक्यूमेन को इस्तेमाल करते हुए, अपनी फिजिकल एनर्जी को इस्तेमाल करते हुए दुश्मन के खिलाफ खड़े हो गए हैं किताल के अंदर। और सिर्फ दुनिया का इल्म नहीं है, सिर्फ दुनिया की पॉलिटिक्स नहीं आती, सिर्फ दुनिया को हार्नेस करने की कोशिश नहीं है, हुफाज भी हैं इसके अंदर, दीन का बेहतरीन इल्म रखने वाले भी हैं। तो बेस्ट कॉम्बिनेशन दीन और दुनिया का। हजरत साद ने इनसे कहा जो कि इसमें हुफाज थे कि आप कुरान की तिलावत शुरू कर दीजिए, और इन लोगों ने सूरह अनफाल की आयात जो थी वो तिलावत करना शुरू की। हमारे जहन में किताल के नाम से सबसे पहली चीज क्या आएगी? तलवार, तलवार आएगी ना, बंदूक आएगी आज के दौर में, एटम बॉम्ब आएगा आज के दौर में, वॉर स्ट्रेटेजीज के अंदर हमारे जहन में ये चीजें आती हैं। यहां मुसलमानों के अंदर, सहाबा के अंदर वॉर स्ट्रेटेजी बजाहिर दुनिया का काम, लेकिन आपको पहला अमल क्या नजर आ रहा है? कुरान की तिलावत। वहर्रिदिल मुमिनीना अलल किताल, मोमिनीन को किताल के ऊपर मोटिवेट करें। कुरान क्यों सुनाया? ताकि उनके जज्बे जो हैं वो बुलंद हो, قرآن کیوں سنایا؟ تاکہ قرآن ان کے غصے کو کنٹرول کرنے والا بنے، قرآن ان کے اخلاص کو درست کرنے والا بنے، قرآن ان کی نیتوں کو خالص کرنے والا بنے کہ وہ کوئی اپنا بدلہ لینے نہیں جا رہے، وہ کیا کرنے جا رہے ہیں؟ اللہ کی بات بلند کرنے جا رہے ہیں۔ یہ ہے قرآن کی خوبصورتی، اور یہ ہے صحابہ اور قرآن کا آپس میں تعلق۔ اور عرب کے لیے آپ جانتے ہیں کہ جو رسول اللہ کا مکی دور تھا، اس مکی دور میں کیا مسلمانوں کو قتال کی اجازت تھی؟ مسلمانوں کے ہاتھ میں مکی دور میں تلوار نہیں پکڑائی گئی۔ کیوں؟ اس لیے کہ عرب بہت غصے والے تھے۔ آپ کو بتایا تھا نا، عرب بہت جنگجو تھے، بات بات پر جنگ و جدال شروع کر دیا کرتے تھے، بات بات پر لڑائی جھگڑا شروع کر دیا کرتے تھے۔ تو اللہ تعالیٰ نے پہلے ان کی تربیت کی، اور تربیت کے بعد ان کے ہاتھوں میں تلوار پکڑائی گئی۔ یاد رکھیں، تربیت کے بغیر اگر ہاتھ میں پاور آ جائے گی تو انسان اپنے ہی لوگوں کا قتل کرنا شروع کر دے گا، اور ہم اپنے آس پاس یہی چیز دیکھ رہے ہیں۔ تربیت کے بغیر اگر طاقت آئے گی تو اس طاقت کا ہمیشہ مس یوز ہوگا، تربیت کے بغیر اگر طاقت آئے گی تو وہ طاقت جو ہے وہ ظلم بن کر لوگوں کے سامنے آئے گی، وہ انصاف بن کر کبھی نہیں آ سکتی۔ تو اس مارکہ قادسیہ کے اندر یہ انیشیل سٹیپس لیے گئے کہ صفیں بنائی گئیں، ان کو اپوائنٹ کیا گیا کہ کس نے فرنٹ رو میں ہونا ہے، کس نے سیکنڈ میں، اور کس نے تھرڈ میں، اور اس کے بعد قرآن کی تلاوت شروع کی گئی۔ اور قرآن کی تلاوت کرتے میں اتنی دیر تک قرآن کی تلاوت ہوئی کہ ظہر کا وقت آ گیا، اور ظہر کے وقت کے آتے ہی جو صحابی تھے حضرت سعد، انہوں نے مجاہدین سے کہا کہ اب نماز کو ادا کیا جائے، اور پھر وہ جو حالت خوف کی نماز ہے میدان جنگ کی، اسی پیٹرن کے اوپر جو قرآن میں آئی ہے، اس پورے کے پورے لشکر نے نماز ظہر ادا کی۔ آپ یہ بتائیں، جو دشمن کے مقابلہ کرنے کے لیے اپنے آرمرز پہن کر، اپنی تلواریں پکڑ کر فوج تیار ہو گئی ہے، جس کو پتا ہے کہ دشمن کسی بھی وقت حملہ کر دے گا، اس کو اس موقع پر نماز یاد رہے، اور نہ صرف یاد رہے وہ نماز پڑھیں بھی، یہ صرف وہ لوگ ہو سکتے ہیں جنہوں نے اپنی زندگیوں میں عام دنوں میں خوشی اور غم میں نمازوں کو قائم رکھا ہوگا۔ وہی حالت خوف میں نماز پڑھتا ہے جس کو خوشیوں میں اور غم میں اللہ یاد رہتا ہے۔ یہ صحابہ کی بہترین چیز تھی۔ نماز کے بعد حضرت سعد نے ان کو تلقین کی کہ اب آپ کثرت سے اللہ کا ورد شروع کر دیں، اور پورے لشکر نے لا حول ولا قوۃ الا باللہ پڑھنا شروع کر دیا۔ ابھی تک جو آپ کو مارکہ قادسیہ کی اسٹریٹجیز نظر آ رہی ہیں، آپ کو قتال کم اور کلاس روم زیادہ لگ رہا ہوگا، لگ رہا کسی مدرسے میں کھڑے ہوئے ہیں قتال کرنے کے لیے، اس لیے کہ پہلے ان کو آرگنائز کر کے کھڑا کیا، اس کے بعد ان سے تلاوت کرنے کو کہا، اس کے بعد ان سے نماز پڑھوائی، اس کے بعد ان سے ذکر کروایا، تو ایسا لگ رہا ہے کہ جیسے ایک کلاس روم ہے۔ اب آپ سوچیں، جب اس طرح کی جماعت ہوگی تو کون ایسے لشکر کو شکست دے سکتا ہے؟ کون ایسے لشکر کو پیچھے چھوڑ سکتا ہے؟ تو اللہ تعالیٰ سے دعا کریں کہ اللہ تعالیٰ مجھے اور آپ کو ایسا مسلمان بنا دے، ایسا ایمان دے دے۔ پھر حضرت سعد نے لشکر کو آواز دے کر کہا کہ میں چار مرتبہ تکبیر بولوں گا، اور جب میں چوتھی مرتبہ تکبیر بولوں تو پھر تم سب دشمن پر ٹوٹ پڑنا۔ یہ ہے تربیت یافتہ مسلمان۔ کیونکہ ان کا تعلق اللہ اور قرآن سے مضبوط تھا، تو ان کے دنیا کے اندر نتیجے فوراً نکلا کرتے تھے، ان کی قربانی فوراً رنگ لایا کرتی تھی، ان کی ایفرٹس کا افیکٹ اور ایفرٹس کا ریزلٹ ان کو فوراً ملا کرتا تھا۔ صحابہ کے لیے آتا ہے فرسان بالنہار و رحبان باللیل، دن کے مجاہد اور رات کے راہب، یعنی دن میں اللہ کی خاطر جد و جہد کرنے والے، اور راتوں میں عبادت میں اللہ کے حضور کھڑے ہونے والے۔ آج آپ کو اور مجھے کیسا مسلمان بننے کی ضرورت ہے؟ آج آپ کو اور مجھے انفلوئنس کرنے والا مسلمان بننے کی ضرورت ہے۔ نہ صرف میں خود اللہ کی بندی بنوں، بلکہ میں جس ماحول میں ہوں، میں اس ماحول کو مسلمانوں کے اینگل سے یا مسلمان ہوتے ہوئے انفلوئنس کر سکوں۔ اب یہ چیز آپ کو اپنے ساتھ ساتھ اپنے بچوں کے اندر کتنی پینیٹریٹ کرنے کی ضرورت ہے۔ آپ کا بچہ جس انسٹیٹیوشن میں جائے، آپ کا بچہ اس سراؤنڈنگ میں اپنی سبمیشن کو، اللہ کی فرما برداری کو، اللہ کی اطاعت کو، اللہ کی عبادت کے رنگ کو اپنے معاشرے میں پھیلا سکے، لوگوں کو انفلوئنس کر سکے۔ اس لیے نہیں کہ میری ذات بلند ہو، کس لیے؟ اللہ کا کلمہ بلند ہو۔ اس لیے کہ الٹیمیٹلی کامیاب ہونے والا دین یہی ہے، اور اس کی خوبصورت ترین تشریح और कमेंट्री बास स्कॉलर्स ने, ये जो इया का नाबुदू है, इसकी कमेंट्री में उन्होंने रेफरेंस के तौर पर सूरतुल अनाम की आयत नंबर 162 भी दी है बास मुफस्सरीन ने। वह कहते हैं कि अगर आपको इया का नाबुदू की लिविंग पिक्चर बनना है, आप चाहती हैं ना कि आप अपने बच्चों को कहाँ से बताना शुरू करें कि अल्लाह की बंदी बनो, ये आयत उनके सामने रखें इया का नाबुदू की एक्सप्लेनेशन करने के लिए, और उनको एक एक चीज को एक्सप्लेन करें प्यार मोहब्बत के साथ। सूरतुल अनाम की आयत नंबर 162, जिसको इया का नाबुदू की तशरीह कहा जाता है, उसमें आता है कुल इन्ना सलाती व नुसुकी व माहया व ममाती लिल्लाही रब्बिल आलमीन। मेरी नमाज, मेरी कुर्बानी, मेरी जिंदगी और मेरी मौत किसके लिए है? अल्लाह के लिए। तो आपकी पूरी जिंदगी एनसर्कल हो गई, जब से आपको होश आया तब से लेके आपकी मौत तक की जिंदगी इसके अंदर एनसर्कल हो गई है। तो इया का नाबुदू में तीन चीजें याद रखें, आपको अपनी बंदगी को तीन लेवल्स पर रखना है। एक बेसिक लेवल क्या है? इबादात में, रिचुअल्स में जम जाएं। सबसे पहला स्टेप खुद भी सीखें और अपनी औलाद को भी सिखाएं, नमाज, रोजा, हज, जकात की पाबंदी। मुसीबत समझ कर नहीं पढ़नी, बस पाबंदी करें इस वक्त। नमाज, रोजा, हज, जकात प्रॉपर अदा करें, जकात प्रॉपर, रोजा रखें प्रॉपर तरीके से, मनासिक के साथ हज अदा करें प्रॉपर, अरकान के साथ नमाज पढ़ें। ये पहला लेवल खुद भी सीखें, बच्चों को भी सिखाएं। जब ये लेवल अचीव हो जाए, आपका बच्चा इबादात में रेगुलर हो जाए, अगला स्टेप क्या है? उसको सिखाएं कि अब तुमने नमाज मुसीबत समझकर नहीं पढ़नी। पहला लेवल तो आदत बनाने का है ना। जब आप आदत बना रहे होते हैं तो आपको लग रहा होता है आपका बच्चा नमाज नहीं पढ़ रहा, टकड़े मार रहा है। कोई बात नहीं, टकड़े भी मारने दें, कभी कभी समझा दें, फिलहाल आदत डालें। जब एक दफा 5 वक्त की नमाज की आदत पड़ जाए तो जाहिर बात है हम उसको छोड़ नहीं सकते अब उसी पैटर्न के ऊपर। कि पता चला इधर कमरे में गया और इधर वापस आया तो आपने पूछा, बेटा वुजू करके आए हो? क्या नहीं अम्मा, नमाज पढ़ के आया हूँ। अच्छा, कौन सी नमाज पढ़ी? इशा की। अच्छा, और तरावी पढ़ी? जी जी 20 पढ़ी। और अम्मा को लग रहा है शायद सिर्फ वुजू करके आया है। पहले तो आदत बनाएं, उसकी आदी हो जाए, अब उसके बाद उसको अपग्रेड करें। आप नहीं चाहते कि आपका बच्चा हो 16 साल का और वो हरकतें करे 5 साल वाली। आप नहीं चाहेंगे ना कि आपका बच्चा रिटेंडेंट ग्रोथ रखता हो, मैल न्यूट्रिशन का शिकार हो खुदा ना खास्ता। आप चाहेंगे कि उम्र के साथ साथ उसकी इंटेलेक्ट भी बढ़े और उसकी फिजिकल एनर्जी भी बढ़े। तो आप अपने बच्चे को सेकेंड स्टेप पर क्या लाएंगे और खुद भी आएंगे। किसी इबादत को मुश्किल और मुसीबत समझकर मत करें। यह आपका दूसरा स्टेप है इबादत के अंदर। आपका और मेरा काम है अपने आप को टारगेट देना, किसी इबादत को मुश्किल समझकर ना करें। और जब इसी लेवल के ऊपर जब मुश्किल भी नहीं समझ रहे, आदत भी पड़ी हुई है, तो अपने आप को बहुत सेल्फ राइचियस भी ना समझें। अगर आपको कोई नमाजी नजर आए जो बज़ाहिर मिसाल के तौर पर बहुत ही मारे ताड़े की नमाज पढ़ रहा है, बहुत ही सुस्ती की नमाज पढ़ रहा है, तो मैं, क्योंकि मुझे तो आदत बन गई है ना, मैं सेकंड स्टेप पर आ गई ना कि मैं मुश्किल और मुसीबत समझ कर नमाज नहीं पढ़ रही, अपने से नीचे वाले को मैं हकीर समझ कर ना देखूं। तो ना तो मुसीबत समझ कर इबादत करें और ना ही इबादत आपके और मेरे अंदर अकड़ लेकर आए, तकब्बुर लेकर आए। और तीसरा लेवल जो इंशाल्लाह आपने और मैंने भी अचीव करना है और हमने अपनी औलादों को भी सिखाना है। अल्टीमेटली ये तीन लेवल अगर आपने खुद सीख लिए और अपनी औलादों को सिखा दिए, आप अपनी जिंदगी में एहसान के लेवल पर आ जाएंगी। तीसरा लेवल क्या है कि जिस इबादत का जो मकसद है वो उससे अचीव हो जाए। नमाज का मकसद क्या है? 24/7 अल्लाह का बंदा बने रहना। रोजे का मकसद क्या है? तकवा, जिंदगी में तकवा हासिल हो जाए। जकात का मकसद क्या है? आपको अपने माल की कुर्बानी देना आ जाए। हज का मकसद क्या है? अपने माल के साथ साथ अपने जिस्म की कुर्बानी देना आपको आ जाए। ये तीसरा लेवल आपको एहसान पर ले जाएगा इंशाल्लाह। जब आप जिस इबादत को करेंगी उसका मकसद अचीव कर लेंगे। जैसे कुरान के अंदर नमाज का एक मकसद जो है वो बताया गया है कि नमाज जो है वो मुसलमान को बेहयाई से रोकती है। कुरान में आता है ना, इन्नस सलात तन्हा अनिल फहशा इवल मुनकर। नमाज पढ़ने वाला फोहश और मुनकर के करीब नहीं जाता। फोहश का मतलब صرف جو ہے وہ جسمانی بے حیائی نہیں ہے کہ کپڑے نامناسب ہونا، فحش کے اندر جسمانی بے حیائی کے ساتھ زبان کی فحش بھی شامل ہے. ابیوسو لینگویج کسی کے ساتھ استعمال نہ کرنا، وہ ورڈز نہ بولنا جس کو میں یہاں مائک پہ بول ہی نہیں سکتی. آپ اور میں تو نہیں بولتے، ہمارے بچے بولتے ہیں. پھر اب جب ہمارے بچے بولتے ہیں تو ہم اسٹیرک 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 کے ساتھ بول رہے ہوتے ہیں، ہم بول بھی نہیں سکتے. اور خاص طور پہ ایک فور لیٹر ورڈ آپ کو اگر یاد آ جائے، آج کی جنریشن کے اندر بہت زیادہ فریکوینٹلی استعمال ہونے لگ گیا ہے. ذرا نکل کر دیکھیں اسکولس کے اندر، ذرا جا کر دیکھیں کالجز کے اندر، ذرا کسی سٹنگ میں بیٹھیں اور کسی جگہ پر آپ 15-20 یا 10-12 یا 8-10 ٹین ایجرس کو لے کر بیٹھ جائیں، وہ فور لیٹر ورڈ جو میں مائک پر نہیں بول سکتی، ایف ورڈ، اب آپ کو یاد آ جائے گا. بچے اتنا فریکوینٹلی بول رہے ہوتے ہیں، اتنا فریکوینٹلی ٹائپ کر رہے ہوتے ہیں، اتنا فریکوینٹلی ایک دوسرے سے سن رہے ہوتے ہیں کہ انہوں کے اندر سے اس چیز کا ابیوسو اور نامناسب ہونا نکل ہی گیا ہے. یاد رکھیں، جو جتنا گناہ میں انوالو ہوتا جاتا ہے اس کو گناہ کی برائی وقت کے ساتھ ساتھ کم محسوس ہوتی جاتی ہے. تو بچوں کو سکھانا ہے، اس لیول تک خود بھی آنا ہے اور اپنے بچوں کو بھی لانا ہے. اور نہ کبھی اپنے آپ سے نا امید ہوں، نہ کبھی اپنی اولادوں سے نا امید ہو. عبادت میں آپ نے اور میں نے یہ تین لیول اچیو کرنے ہیں، پہلا عادت، دوسرا اس کو مصیبت نہیں سمجھنا، نہ اس کو ریگولر کرنے کی وجہ سے میرے اندر پرائیڈ آئے، اور تیسرا جس عبادت کا جو مقصد ہے وہ میں حاصل کر لوں. اللہ تعالیٰ میرے اور آپ کے لیے اور ہماری اولادوں کے لیے اس چیز کو اچیو کرنا آسان بنا دے. جب انسان یہ تین لیول اچیو کر لیتا ہے تو وہ اللہ تعالیٰ کی شان الوہیت کو اور شان ربوبیت کو جان جاتا ہے، اور بندہ اپنی ابدیت کو جان جاتا ہے کہ میری اصل میں حقیقت کیا ہے، میری اصل میں پوزیشن اور سٹیٹس میرا ہے کیا، مجھے اپنی زندگی میں اللہ کی بات بلند کرنے والا بننا ہے. میری اصل میں پوزیشن اور سٹیٹس میرا ہے کیا، مجھے اپنی زندگی میں اللہ کی بات بلند کرنے والا بننا ہے. اب کیونکہ ہم عبادت کی اتنی زیادہ بات کر رہے ہیں اور عبادت کے اوپر جو پرومیننٹ ہماری عبادت آتی ہے وہ ہماری ریگولر دن کی 5 وقت کی نماز ہے، اور اس اینگل سے جو ہے وہ آپ کا وضو اور طہارت بہت ضروری ہے، تو مجھے صرف یہ محسوس ہو رہا تھا کہ جہاں ہم اتنی چیزوں کو ڈیٹیل میں لے رہے ہیں، آئی نو میرے پاس دن بہت کم ہو رہے ہیں اور میرے پاس چیزیں بہت ساری ہیں بتانے کے لیے، تو اللہ میری زبان کو کلیئرٹی دے اور اللہ مجھے حکمت دے کہ جو چیز اہم ہے میں وہ آپ کے سامنے رکھ سکوں. میں پوری کوشش کروں گی انشاءاللہ. تو دو چیزیں مجھے لگ رہا تھا کہ بہت ضروری ہیں، ایک تو ہے طہارت کے اینگل سے غسل اور دوسرا ہے وضو. اس کا بیسک علم ہمارے پاس ہونا بہت ضروری ہے، اس لیے کہ ان دونوں چیزوں پر ہماری نماز کی ویلیڈیٹی ڈیپینڈنٹ ہوتی ہے، ہماری نماز کی قبولیت اس پر ڈیپینڈ کرتی ہے. تو غسل کا جہاں تک مسنون طریقہ ہے، غسل کب واجب ہوتا ہے، غسل کب کرنا ہوتا ہے، اس کے لیے 6 کنڈیشنز اسکالرز بتاتے ہیں کہ ان 6 کنڈیشنز میں غسل واجب ہو جاتا ہے. پہلا جو اس کے اندر معاملہ ہے وہ ہے ایمیشن آف سیمن، منی کا خارج ہونا ان فارم آف پلیجر. اور ظاہری بات ہے یہ اس مرد یا عورت کو یا اس لڑکے اور لڑکی کو ہوگا جو پیوبرٹی ہٹ کر گیا ہے. ایمیشن آف منی، ایمیشن آف سیمن ان دا فارم آف پلیجر، چاہے سوتے ہوئے ہو چاہے جاگتے ہوئے ہو، اگر ویٹ ڈریم آیا ہے یا سونے کے بعد آپ نے محسوس کیا ہے اور آپ نے کوئی ایسا خواب دیکھا ہے تو آپ پر غسل واجب ہو جائے گا. تو ایک غسل کی یہ کنڈیشن ہے. دوسری کنڈیشن، اچھا بعض لوگوں کو سیمن کا جو ڈسچارج ہوتا ہے وہ کسی بیماری کی وجہ سے ہوتا ہے، وہ اس غسل کے اندر وہ کیفیت نہیں آتی. نمبر 1 اس بیماری کا علاج کیجئے، اور نمبر 2 اس میں آپ کو ہر مرتبہ اپنا غسل فریش کر اپنا وضو فریش کرنا ہوگا اور اپنے انڈر گارمنٹس چینج کرنے ہوں گے. تو اگر بیماری کی وجہ سے ایسا ہو رہا ہے، اٹس ناٹ ڈیو ٹو دا فارم آف پلیجر، تو پھر اس میں آپ پر غسل واجب نہیں آتا. دوسری کنڈیشن جس پر غسل واجب آتا ہے وہ ہے ہسبینڈ وائف ریلیشن شپ. اور اس کے لیے ذہن میں یہ رکھیں، اگر ایجیکولیشن نہیں بھی ہوئی ہے، اگر اف دیر از نو ایجیکولیشن ٹیک پلیس، ایون دین اگر ہسبینڈ وائف کا ریلیشن شپ ہوا ہے تو اس کے اوپر غسل واجب آ جاتا ہے. تیسری چیز جس کے اوپر غسل واجب آتا ہے وہ ہے پیریڈس. ہر عورت کو، ہر بچی کو معلوم ہوتا ہے کہ اس کا ریگولر سائیکل کیا ہے. آپ کا ریگولر سائیکل لیٹس سے 5 ڈیز کا ہے، और आप अपना कुसल कर लेती हैं 5 डेज में, कभी आपको 6 डेज पर, 6 डे पर या 7th डे पर ब्राउनिश डिस्चार्ज आता है. वो ब्राउनिश डिस्चार्ज जो है वो आपके पीरियड्स में इंक्लूडेड नहीं होगा. तो आप अपना अंडर गारमेंट चेंज कीजिए, अगर मौका है गुसल करने का तो मौका करके एक दफ़ा बेहतर है तसल्ली कर लीजिए, अदरवाइज आप अपना हर दफ़ा नमाज का फ्रेश वजू करेंगे. कुछ ख़वातीन को इस्तेहाज़ा का प्रॉब्लम होता है, उसका इलाज मौजूद है, और अगर इलाज नहीं हो सकता तो उस कंडीशन में भी स्कॉलर्स कहते हैं कि उन पर हर मरतबा गुसल नहीं आएगा, उसमें हर दफ़ा उनको अपना अंडर गारमेंट चेंज करने के बाद उनको फ्रेश वजू हर नमाज से पहले करना होगा. चौथी कंडीशन जिस पर गुसल वाजिब आता है वो निफास की सिचुएशन है, पोस्टपार्टम ब्लीडिंग, जो डिलीवरी के बाद ख्वातीन को ब्लीडिंग होती है. हमारे यहाँ एक मिथ मौजूद है कि 40 दिन तक औरत पाक नहीं होती. 40 दिन की कोई लिमिटेशन नहीं, हर औरत का अपना साइकिल होता है, हर औरत का अपना फिजियोलॉजी के मुताबिक जो है वो रिएक्शन होता है. हो सकता है कोई औरत डिलीवरी के 20 दिन के बाद फारिग हो जाए, अब वो 20 दिन इंतजार नहीं करेगी कि जब तक 40 दिन नहीं गुजर जाएंगे मैं पाक नहीं हो सकती. जिस वक्त उसकी ब्लीडिंग रुक जाएगी उसको अपना गुसल करके अपना नमाज और रोज़ा और जो भी उसकी इबादत हैं उसको उसने शुरू करना है. पाँचवीं चीज़ जो इसके अंदर आती है वो आती है, गुसल वाजिब होता है मुर्दे के ऊपर, यानी मौत का मौका ऐसा होता है जिसमें मुर्दे को गुसल दिया जाता है, सिवाय शहीद के. जो किताल में, जंग में, जंग के मैदान में शहीद होगा उसको गुसल नहीं दिया जाता. और छठा बास स्कॉलर्स के नज़दीक जो ऑप्शन आता है वो ये आता है कि जब कोई नॉन मुस्लिम इस्लाम के दायरे में दाखिल होता है तो उसको गुसल करना होता है, इसलिए कि बास सहाबा को जब उन्होंने अपने आप को इस्लाम के दायरे में एंटर किया तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको गुसल करने का हुक्म दिया था. तो ये 6 कंडीशंस हैं जिस पर गुसल स्कॉलर्स के मुताबिक वाजिब आ जाता है. गुसल का मसनून तरीका सिंपल, आपकी पाक होने की नीयत होना ज़रूरी है. ये नहीं कि आप बाय द वे नहा कर आ गई और आपने बाहर आकर कहा अच्छा चलो मैं पाक हो गई. आपकी नीयत होना ज़रूरी है कि आपने गुसल लिया है पाकी हासिल करने के लिए. तो पहली चीज़ नीयत है. दूसरी चीज़ जो फ़र्ज़ चीज़ है वो है बिस्मिल्लाह पढ़ना, 3 बार हाथ धोना और हाथ कलाई तक अपने पूरे धोना. चौथी चीज़ है अपने प्राइवेट पार्ट्स को वॉश करना. पांचवी चीज़ इसके अंदर, और प्राइवेट पार्ट्स को वॉश करना जिसको आप इस्तंजा करना कहते हैं, प्रॉपरली वॉश करना. पांचवी चीज़ जो इसके गुसल के फ़राइज़ में आती है वो है वुज़ू करना, और बिल्कुल वैसा वुज़ू करना जैसा वुज़ू नमाज में किया जाता है, यानी आप कुल्ली से शुरू करके पैरों तक पूरा वुज़ू ऑर्डर में फॉलो करेंगी. ये भी आपने गुसल शुरू नहीं किया उससे पहले आप सी सारे काम कर रही हैं, ये सुन्नत का मसनून ऑर्डर है. इसके बाद हाथ गीले करके 3 बार कानों में अपने लेकर जाना, ये एडिशनल आपको बाज़ अहादीस के अंदर ये हुक्म मिलता है, ठीक. और 7वां स्टेप है सर के बालों की जड़ों को गीला करना. अब क्योंकि अगर आप मिसाल के तौर पे शावर के नीचे खड़ी हैं तो ऑटोमेटिकली आपके सर के बाल गीले हो रहे होते हैं, फिर भी आप अपने सर के बालों की जड़ों को हाथों के साथ, उंगलियों के साथ इसका खिलाल कर सकती हैं. और ये पॉइंट इसलिए भी कहा जाता है कि अरब के अंदर ख्वातीन जो होती थीं वो अपने बालों को ब्रेड्स को बनाया करती थी, छोटी छोटी ब्रेड्स, जैसे अफ्रीकन ख्वातीन नहीं बनाती ब्रेड्स, तो अगर उनकी ब्रेड्स बनी हुई हैं बालों की और बाल बहुत लंबे हैं तो उसमें उनको इजाज़त है कि वो पूरे बाल ना खोलें बल्कि उनकी रूट्स जो हैं वो गीली हो जाएं. तो इसीलिए हाथों की उंगलियों को गीला करके और अच्छी तरह से गीले को, अपने स्कैल्प को गीला किया जाता है. तो सर की जड़ों को गीला करना, दाएं पहलू पर जिस्म के पहले पानी डालना और फिर बाएं पहलू पर पानी डालना, इस तरह से आपका गुसल मुकम्मल हो जाता है. और ख़ास तौर पर जो आपका बेली बटन है, जो आपके आर्मपिट्स हैं और जो आपके अंडर नीज जगह हैं जहाँ बेंड होती हैं, अगर आप बैठ कर नहा रहे हैं तो बेंड जगह होती है, वहाँ पे चांसेस होते हैं कि पानी टच नहीं करेगा, तो इन जगहों के ऊपर ख़ास तौर पर पानी को पहुँचाने की कोशिश करना ताकि आपको पूरे जिस्म को पाकी हासिल हो जाए. ये गुसल का मसनून तरीका है, इसको सीखें, अपनी औलादों को सिखाएं और इसको आगे फैलाएं, इसलिए कि तहारत का इल्म हासिल करना हर मुसलमान के ऊपर फ़र्ज़ ऐन है. अल्लाह ताला हम लोगों को पाकी नसीब फरमाए ताकि हमारी इबादत में वैलिडिटी आ जाए. जहाँ तक वुज़ू का तरीका है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जो वुज़ू का तरीका साबित है, वुज़ू के लिए स्कॉलर्स इसके कुछ फ़राइज़ बताते हैं और कुछ सुन्नतें बताते हैं, ठीक है. मैं आपको फ़राइज़ भी बता देती हूँ और सुन्नतें भी बता देती हूँ, इन ऑर्डर यू नो ऑलरेडी के ऑर्डर वुज़ू का क्या है. فرائض کے اندر چھ باتیں یاد رکھیں. ایک اسکالر پہلی چیز جو بتاتے ہیں, اور یہ سب سنت سے ثابت ہیں, یہ وہ طریقے ہیں جو رسول اللہ صلی اللہ علیہ وسلم کو صحابہ نے کرتے ہوئے دیکھے اور پھر صحابہ نے آگے باقی مسلمانوں کو سکھائے. فرائض میں پہلی چیز ہے ایک مرتبہ پورا چہرہ دھونا, جس میں کلی کرنا اور ناک میں پانی ڈالنا شامل ہے. جب آپ پورا چہرہ دھونے کی بات کرتے ہیں تو چہرہ دھونے کے لیے میں صرف سپلیش نہیں کروں گی پانی اپنے منہ پہ, بلکہ مجھے جب پانی ڈالنا ہے تو ہاتھوں کو اپنی ہیئر لائن کے ساتھ لے کر جانا ہے تاکہ کنفرمیشن میں پانی میری ہیئر لائن کو ٹچ کر جائے. منہ صرف اتنا نہیں دھویا جاتا کہ آپ کی باقی چیکس بھی گیلی نہ ہوں, منہ پورا دھویا جاتا ہے تاکہ آپ کے یہ پورے بالوں تک آپ کا ہاتھ جو ہے یہ چلا جائے. پھر کلی کرنا اور ناک میں پانی ڈالنا اسی چیز کے اندر شامل کیا جاتا ہے. دوسرا اس کا جو فرض ہے سنت کا, وہ ہے ایک مرتبہ دونوں بازو کوہنیوں تک دھونا. جیسے چلو بنا کر آپ پانی لیتے ہیں, یوزلی بچے سنک کے نیچے یوں یوں ہاتھ کر رہے ہوتے ہیں. اٹس ناٹ اے مسنون طریقہ. مسنون طریقہ آپ بھی سیکھیں اور بچوں کو بھی سکھائیں کہ ٹیپ کھول کے ہاتھ میں اپنے پانی بنائیے, کپ شیپ اپنا ہاتھ بنا لیں, اور جب آپ اپنا کپ شیپ ہاتھ بنائیں گے اس میں پانی ڈالیں گے تو پھر آپ کو اپنے ہاتھ کو جب لے کے جائیں گے تو یہاں تک جائے گا. ٹھیک, تو ایک مرتبہ دونوں بازوؤں کو کوہنیوں تک دھونا. تیسرا اس کا جو فرض آتا ہے وہ ہے سر کا مسا کرنا, جس میں کانوں کا مسا شامل ہے. چوتھی چیز ایک مرتبہ دونوں پاؤں اینکلز تک دھونا تاکہ کوئی جگہ خشک نہ رہ جائے. پانچویں چیز جس کا خیال رکھنا ہے, یہ جو آپ کو بتائی ہیں چیزیں اس کو آرڈر میں کرنا. اور چھٹی چیز جس کو اسکالر کہتے ہیں, جیسے آرڈر اس کا کیا ہے, وہی ہمارا آرڈر ہے جو ہم فالو کرتے ہیں. سب سے پہلے آپ کلی کرتی ہیں, ناک میں پانی ڈالتی ہیں, چہرہ دھوتی ہیں, دونوں بازو اپنے پہلے دایاں پھر بایاں کوہنیوں تک دھوتی ہیں, پھر آپ اپنے سر کا مسا کرتی ہیں, پھر کانوں کا مسا کرتی ہیں, اور اس کے بعد آپ اپنے پیر دھوتی ہیں. تو اس کو اسی آرڈر میں کرنا, یہ وضو کے فرائض میں شامل ہے. اور یہ وضو کے فرائض میں کیوں شامل ہے, آرڈر کو فالو کرنا, فرق کیا پڑتا ہے میں پہلے پاؤں دھوں یا پہلے چہرہ دھوں, کوئی فرق پڑتا ہے؟ سمپل از دیٹ. آپ کسی کو لاجک کیا بتائیں گے؟ آپ سے بچہ کہتا ہے آپ کا, تو اس میں فرق کیا پڑتا ہے, سنت ہے تو مطلب کیا ہو گیا, وضو تو پھر بھی ہو جائے گا نا. ایک سیدھی سی مثال, مثال کے طور پر میرا نمبر آتا ہے جس میں آخر میں نمبر آتا ہے 235, میں آپ کو نمبر دوں, آپ کہیں اچھا آخر میں 235 آتا ہے, ٹھیک ہے میں تو 325 کروں گی, فرق کیا پڑتا ہے, نمبر ہی تو ہے, نمبر تو وہی ہے نا. 235 میں نے بتایا, 325 آپ نے کیا, مجھ سے آپ کا رابطہ ہوگا؟ نہیں ہوگا نا. آپ لاکھ کوشش کر لیں, اگر آپ 235 کی جگہ 325 کریں گی, آپ کا مجھ سے کنیکشن نہیں ہوگا. وضو کا بھی یہی معاملہ ہے, نماز کا بھی یہی معاملہ ہے, سب عبادات کا یہی معاملہ ہے. اللہ نے آپ کو ڈائلنگ کوڈز دے دیے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے, ان ڈائلنگ کوڈز کو فالو کریں گے تو اللہ سے کنیکشن ہوگا, ورنہ ہم لاکھ کوشش کرتے رہیں اور ہم اپنی طرف سے بہت نیک بنتے رہیں, ہمارا اللہ سے کنیکشن نہیں ہو پائے گا. تو اس چیز کا آرڈر خیال رکھنا ضروری ہے. اور چھٹی چیز اسکالرز بتاتے ہیں کہ اس آرڈر کو فالو کرتے ہوئے دو سٹیپس کے درمیان میں گیپ نہ آئے. یعنی ایسا نہیں ہے کہ میں منہ دھو کے باہر نکل آئی, پھر میں نے فون اٹینڈ کیا, پھر میں نے میسج اپنے ٹیکسٹ چیک کیے, پھر میں دوبارہ واش روم میں گئی, اور اب میں نے جو ہے منہ دھونے کے بعد مثال کے طور پر اپنے سر کا مسا شروع کر دیا. میں اپنے وضو کی خاصیت کو کم کر دوں گی, کوالٹی کو کم کر دوں گی. تو اسکالرس کہتے ہیں یہ فرائض میں چیز شامل ہے کہ نہ صرف اس کو آرڈر میں کیا جائے بلکہ ان دو سٹیپس کے درمیان میں گیپ بھی نہ آنے دیا جائے. اور یہ آپ کو اصول, یہ فرائض آپ کو جو ہیں, یہ سورہ مائدہ کی آیت نمبر 6 سے مل جاتے ہیں, وہاں اس کی دلائل جو ہیں وہ موجود ہیں. تو یہ فرائض ہیں جس کو بہرحال کرنا ہی کرنا ہے. اسکالرس نے وضو کی سنتیں بھی بتائی ہیں, جیسے اگین وہ کہتے ہیں کہ آپ کی نیت ہونی چاہیے کہ میں نے وضو کیا ہے, ٹھیک ہے, یعنی وضو کی نیت سے وضو کرنا. اور نیت کے لیے الفاظ نہیں بولے جاتے, نیت دل کے ارادے کا نام ہے. دوسری سنت میں آتا ہے بسم اللہ پڑھنا. بعض اسکالرز بسم اللہ پڑھنے کو فرائض میں لیتے ہیں, بعض اسکالرز کہتے ہیں کہ نہیں یہ سنت ہے. اور صرف بسم اللہ دو الفاظ, اگر آپ اپنے واش روم میں کھڑی ہیں تو آپ کو اونچی آواز میں بولنے کی ضرورت نہیں ہے, بس اتنا کہ آپ کے ہونٹ ہلیں صرف, لیکن آپ کی آواز آپ کے اپنے کانوں میں بے شک نہ آئے, اس لیے کہ وہ واش روم ہے. تو بسم اللہ پڑھنا. تیسری چیز ہے تین مرتبہ ہاتھ دھونا. چوتھی چیز ہے تین مرتبہ کلی کرنا, اور جب آپ کلی کریں تو اچھی طرح سے اپنے منہ کو رنس کریں. फिर उसके बाद अपने नाक में पानी डालना, और नाक में पानी डालने का हल्का सा स्निफ करना होता है, पानी को ऊपर चढ़ाना होता है हल्का सा। अब इतना मचड़ाइएगा कि आपके दिमाग तक ही चढ़ जाए, और फिर आपको शाम तक मिर्चें लगती रहें, और फिर आप कहेंगे कि आयशा ने कहा था पानी स्निफ करना है, तो मेरा तो सारा रोजा ही खराब हो गया। हल्का सा इतना कि आपको फील हो, इसलिए कि आपके नाक के अंदर जो आपके नेजल हेयर होते हैं उसके अंदर जाकर जो आपके सराउंडिंग में डस्ट होती है वो सब डस्ट पार्टिकल्स चिपक जाते हैं। वुजू आपको और मुझे ना सिर्फ हाइजीन देता है बल्कि फिजिकल हेल्थ भी देता है। वुजू ना सिर्फ मुझे और आपको स्पिरिचुअली स्ट्रांग कर रहा होता है, या आपको और मुझे फिजिकली भी स्ट्रांग कर रहा होता है। तो नाक में पानी इतना चढ़ाना कि आपको हल्का सा अपनी हड्डी पर आता हुआ महसूस हो, हल्का सा उसको स्निफ कर लें। तो 3 मरतबा कुल्ली, 3 मरतबा नाक में पानी डालना, और उसके बाद चेहरा अपना धोना, चेहरे के बाद कोहनियों तक 3 मरतबा धोना। और जब आप अपने हाथों को कोहनियों तक धो रही हैं तो प्लीज मेक इट श्योर कि आपके हाथ में कोई ऐसा पेंट ना लगा हो, कोई ऐसा वाइटो ना लगा हो। यूजुअली खवातीन बच्चों के हाथों में, ये जो यंग बच्चे हैं स्कूल गोइंग, इनके हाथों में वाइटो लगे हुए होते हैं। वाइटो की वजह से आपकी स्किन पर एक लेयर सी आ जाती है जो आपके पानी को आपकी स्किन पर टच नहीं होने देती, तो प्लीज इसकी एहतियात रखें। जैसे नेल एनेमल है आपका, नेल पॉलिश है जैसे आपकी, इसी तरह से ये वाइटो वगैरह इस तरह की चीजें भी होती हैं जिसकी वजह से स्किन पर लेयर आ जाती है। तो पहले इसे साफ करें, उसके बाद अपना वुजू करें। खवातीन एहतियात रखें कि अगर आपने आटा गूंदा है तो आपके नाखूनों में आटा ना भरा हुआ हो, इसलिए कि उसकी वजह से आपका उस जगह पर पानी टच नहीं करेगा। अगर आपने मिसाल के तौर पर रिंग्स पहनी हुई, और बाज़ दफ़ा खवातीन की रिंग्स बहुत टाइट होती हैं, तो आपका फर्ज बनता है कि जब आप वुजू करें तो अपनी रिंग्स को थोड़ा सा हिला लें। या अगर आपने इयररिंग्स ऐसे पहने हुए हैं कि जो आपके स्टड्स बहुत टाइट हैं, यूजुअली स्टड्स टाइट होते हैं, तो आप अपने स्टड्स को जब आप कानों का हिलाल करें तो या तो स्टड्स उतार लें, या उसको हिलाकर अच्छी तरह से आप उसके आगे पीछे अपने पानी को मूव कराएं, ताकि आपकी जो जगह गीली होनी है वुजू के लिए, जिसकी रिक्वायरमेंट है, वो पूरी हो जाए। या अगर हाथों में आपने चूड़ियां ऐसी पहनी हैं या ब्रेसलेट ऐसा पहना है जो बहुत टाइट है, उसको भी आपने हिलाकर पानी को उस जगह पर टच करना है। सर का मसा करने का तरीका रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो बताया कि आप अपने हाथों को, अपने दोनों हाथों की, या आपकी पिंकी, पिंकी कहते हैं ना बच्चे इसको, इसको पिंकी कहते हैं, इसको क्या कहते हैं, रिंग मैन, ये बीच वाला क्या होता है, टॉल मैन। हाँ, ये पिंकी, रिंग मैन और टॉल मैन, इन तीनों को आप मिला लेंगे, और ये आपकी इंडेक्स फिंगर और आपका थंब मैन जो है, ये दो आपके सर पर नहीं जाते हैं, बिकॉज आपके बालों के ऊपर जर्म्स होते हैं। इन्हीं आपको अल्टीमेटली इन दोनों को कहाँ लेके जाना है, अपने कानों में लेके जाना है। तो आपके सर के जर्म्स आपके कानों में ना जाएं, इसलिए हिकमत आपको ये सिखाई गई कि आप अपनी इन 6 उंगलियों से सर का मसा करेंगे। और जब आप अपने सर का मसा करते हैं तो सर का मसा बस यूं नहीं है, ये सर का मसा नहीं है, आपने ये जो बनाया है आप अपनी हेयरलाइन से शुरू करते हैं और आप इसको पीछे नेप ऑफ द नेक, गुद्दी तक लेकर जाते हैं, ठीक है। और अगर आपने मिसाल के तौर पर जैसे मेरी ये पोनी बनी हुई है, या मेरा अगर यहाँ बन बना हुआ है, या अक्सर खवातीन वो ब्रिज आजकल आते हैं क्लिप्स वो लगाती हैं बिल्कुल इस जगह पे, प्लीज उसको खोलना होता है वुजू करने से पहले, वरना जो रिक्वायरमेंट है वो रिक्वायरमेंट ये नहीं है कि मेरे बाल रुपंजल की तरह के हैं, गो के नहीं है मेरे बाल रुपंजल की तरह के, मेरे छोटे से बाल हैं। अगर आपके बाल रुपंजल की तरह के हैं तो आप कहें कि नहीं मुझे शायद मसा करते हुए अपने बालों की चुटिया तक हाथ लेके जाना है, नहीं, रिक्वायरमेंट सर है। तो जितना आपका सर है वो डैम्प होना चाहिए मसा के साथ। अगर मैंने यहाँ पोनी बनाई हुई है तो मुझे अपनी पोनी को लूज करना होगा, अगर मैंने जूड़ा बांधा हुआ है, अगर मैंने बन बनाया हुआ है तो मुझे क्लिप खोलना होगा, खोलकर नीचे गिरा दें अपने हाथों की इस तरह से, आप इसको स्कॉलर्स यूजुअली आम जुबान में कैंची कहते हैं, अपने हाथों की कैंची इस तरह से बनाएं, इस जगह से आप शुरू करेंगी और पीछे गुद्दी तक लेके जाएंगी, और उसके बाद इन हाथों को वापस लाना होता है। हम खवातीन के बाल तो ज्यादातर बड़े होते हैं ना, हम वापस लाएंगे तो हम पता नहीं क्या बन जाएंगी, तो उसका तरीका एक ये होता है कि आप जब वापस लाएं तो आप स्टेप में वापस ले आए, ठीक, यहां तक आप वापस लाएंगे, तो आपने 1, 2, 3, 4, 5 जो भी करना है, बजाय से कि मैं पूरा यूं घुमाऊं, मर्द तो यूजुअली आराम से घुमा लेते हैं ना, आधे आधे इंच का तो बाल होता है उनका, तो उनको तो कोई इशू नहीं होता। आप जब वापस लाएं तो आप इस जगह पर उसको 1, 2, 3, 4 करके यहां वापस ले आए। अब ये जो आपकी 2 उंगलियां बच गई हैं, इससे आप इंडेक्स फिंगर को अपने कान की अंदर पूरी शेप में लेके जाते हैं, यानी जो आपकी कान की शेप है आप इसे खोल कर पूरा इस इंडेक्स फिंगर को उससे इसका खिलाल करते हैं, और जो थंब मैन है इससे कान के पीछे आप पूरा खिलाल करते हैं, ठीक। तो अल्लाह ताला ने बहुत स्ट्रक्चर किस्म का आपको वुजू का तरीका बताया है, इसको फॉलो करने की जरूरत है। और उसके बाद 3 मरतबा पाउंड होना अपने टखनों तक, अपने एंकल्स तक, ये वुजू की सुन्नतें हैं। ऑलमोस्ट वही तरीका है جو فرائض میں آتا ہے. فرق صرف آپ کو یہ محسوس ہو رہا ہوگا کہ فرائض میں ایک ایک مرتبہ بھی ان حصوں کو دھونا آتا ہے جن کو سنتوں میں تین مرتبہ دھونے کی بات آتی ہے. جیسے تین مرتبہ ہاتھ دھونا, ایک مرتبہ ہاتھ دھونا بھی کافی ہے. جیسے تین مرتبہ جو ہے وہ ہاتھ میں کپ شیپ پانی بنا کر کونیوں تک لے کر جانا, ایک دفعہ بھی آپ کر لیں گی تو وضو ہو جائے گا. تو کسی قسم کا کسی کے پاس کوئی ایکسکیوز نہیں ہے. جیسے تین مرتبہ پاؤں دھونے کا ہے, آپ نے ایک ایک مرتبہ دونوں پاؤں دھو لیا, آپ کا وضو ہو جائے گا. تین مرتبہ دھویا, ویل اینڈ گڈ. بس وضو کرتے ہوئے ہمیشہ خیال رکھیں پانی کا اسراف نہ ہو. پورا نل کھول کر وضو نہ کریں, ہلکا نل کھول کر کنٹرولڈ اس کی جو ہے سپیڈ رکھ کر وضو کریں, تاکہ آپ ساتھ ساتھ جو ہیں وہ ایک اور عبادت کا ثواب حاصل کر لیں. اور مردوں اور عورتوں کے وضو میں کوئی فرق نہیں ہے. جس طرح مردوں اور عورتوں کے لیے غسل کی آپ نے کنڈیشنز دیکھ لی, ظاہری بات ہے مردوں کو پیریڈز نہیں ہوتے, مردوں کے ساتھ جو ہے وہ استحاضہ کا پرابلم نہیں ہوتا, مردوں کو نفاس نہیں ہوتا, لیکن جو جہاں تک ایمیشن آف سیمن کی بات ہے یا فزیکل ریلیشن شپ کی بات ہے یا موت کے موقع کی بات ہے یا مسلمان ہونے کی بات ہے دائرہ اسلام میں آنے کی, وہ سب کنڈیشن مردوں اور عورتوں کے لیے ایک جیسی ہیں. تو جیسے وہاں غسل کا معاملہ تھا, ایسے ہی یہاں پر مردوں اور عورتوں کے وضو میں بھی کوئی فرق نہیں ہے. اور اس کا علم حاصل کرنا بہت ضروری ہے, اس لیے کہ کہیں ایسا نہ ہو کہ ہم لا علمی میں اپنی عبادت ضائع کر رہے ہوں. اور یہ حقیقت ہے کہ جب آپ بہت احتیاط سے وضو کرتے ہیں تو آپ کسی حد تک کافی خشوع سے نماز بھی پڑھ لیتے ہیں, اور جب آپ بہت مارا ماری کا وضو کرتے ہیں تو اس کا امپیکٹ آپ کی نماز کی کوالٹی پر بھی آتا ہے, آپ کی نماز بھی مارا ماری کی ہو جاتی ہے. اور ہم نے پہلے بھی بات کی تھی خواتین ہونے کے حوالے سے, پلیز اس بات کو یاد رکھیں, عورت کی نماز موٹے دوپٹے میں ہوتی ہے جو اس کے جسم کو مکمل ڈھانپ لے, اس کا جسم اس میں جو ہے اس کے فیچرز نمایاں نہ ہو رہے ہوں. اور آج کل کیونکہ رمضان ہے اور ہم لوگ الحمدللہ جماعت سے نماز پڑھنے کی کوشش کرتے ہیں, جب آپ جماعت سے نماز پڑھنے جائیں مسجد کے آداب کا خیال رکھیں. پہلی چیز تو اس کا خیال رکھیں کہ جب آپ گھروں سے نکلیں تو اسی پروٹوکول کے ساتھ نکلیں جس پروٹوکول کے ساتھ مسلمان عورت گھر سے نکلتی ہے. دوسری چیز مسجد کے آداب کا خیال رکھیں. یوزلی خواتین سال کے 11 مہینے مسجد نہیں جاتی, علم ہم اتنا حاصل نہیں کرتے تو ہمیں آئیڈیا نہیں ہوتا. جس سیلف سینٹرڈ ماحول میں 11 مہینے رہتے ہیں اسی طبیعت کے ساتھ اسی سیلفشنس کے ساتھ مسجد کی صف میں جا کے کھڑے ہو جاتے ہیں. اور ایک تو خواتین اپنا پورا جہیز لے کے جاتی ہیں اپنے ساتھ, جائے نماز بچھائیں گی, پرس رکھیں گی, پرس میں سے موبائل نکالیں گی, پھر بوتل نکالیں گی, پھر اس کو سجائیں گی, پھر تسبیح سجائیں گی, پھر ایک دعاؤں کی کتاب سجائیں گی, لے دے کے پھر قرآن بھی نکال آئے گا وہ بھی سج جائے گا. اب اس کے بعد جب کوئی ان سے کہتا ہے کہ ذرا صف میں جگہ بن گئی ہے, ادھر ہو جائیں یا ادھر ہو جائیں, اب وہ ہلتی نہیں. اس لیے نہیں ہلتی ان کا جہیز جو سجا ہوا ہے. جہیز یہاں سے وہاں کرنا آسان تھوڑی ہوتا ہے ان کا, ہلکا کر کے اپنے آپ کو جائیں. زیادہ سے زیادہ پانی کی بوتل انف, یا اگر آپ نے جو ہے وہ دعاؤں کی کتاب لینی ہے تو ایک رکھ لیں. کیا جائے نماز آپ کی اپنی لینے کا مقصد کیا ہے؟ مسجد کی جائے نمازیں گندی ہیں اس لیے کہ وہ دری ہے, اس پہ نماز نہیں پڑھی جا رہی, اس لیے کہ اس پہ ہر کوئی نماز پڑھتا ہے, ہر کوئی سجدہ کرتا ہے, میں تو سجدہ نہیں کر سکتی اس کے اوپر. تو امت کیسے بنے گی؟ ایک جسم کیسے بنیں گے؟ محبت کیسے آئے گی؟ ایک دوسرے کا احساس کیسے آئے گا؟ ایک دوسرے کے لیے قربانی دینا کیسے آئے گا؟ قرآن پڑھنا اور قرآن ختم کرنا اور خوب ترجمے پڑھنا اور خوب سر جھومنا اور خوب واہ واہ اور سبحان اللہ کی ورد کرتے رہنا, پریکٹیکلٹی میں کہاں ہے یہ الحمدللہ؟ پریکٹیکلٹی میں کہاں ہے اللہ کا بندہ بننا؟ پریکٹیکلٹی میں کہاں ہے اپنی انا کو دوسرے کی ضرورت کے لیے توڑ دینا؟ تو جب مسجد جائیں ہلکی ہو کر جائیں, تاکہ جب آپ کو کہا جائے کہ صف میں جگہ بن رہی ہے اس کو فل کریں, آپ فل کر سکیں. خالی جگہ مت چھوڑیں. کسی کو نظر نہیں آ رہا, آپ کو نظر آ رہا ہے کہ درمیان میں جگہ خالی ہے, آپ آگے موو کر جائیں. جہاں آپ کو جگہ نظر آ رہی ہے وہاں موو کر جائیے. اگر آپ کرسی پر بیٹھ کر نماز پڑھنے والی ہیں تو برائے مہربانی اس چیز کا احساس رکھیں کہ مسجد میں جو صفیں بنتی ہیں اس میں بیچ خواتین کے درمیان میں آپ کرسی رکھ کر صف نہیں بنا سکتے. کرسی والی خواتین کو ایک طرف جانا چاہیے, سب مل کر ایک طرف جا کر بیٹھیں, یا سیدھے ہاتھ پر بیٹھیں سب کے سب یا الٹے ہاتھ پر بیٹھیں صف کے درمیان میں, کہ کرسی والی کی دائیں پر بھی ایک عورت کھڑی ہے اور بائیں پر بھی عورت کھڑی ہے, اس سے صف کی یونیفارمٹی ٹوٹ جاتی ہے. تو اگر آپ کرسی استعمال کرتی ہیں تو پلیز کیئرفل رہیے. دوسری چیز, جب جماعت سے نماز پڑھی جاتی ہے, ادھر امام صاحب نے اللہ اکبر کہا, ادھر ہم بھی جھک گئے. اصول کیا دیا ہے اللہ کے رسول نے؟ امام کو فالو کرو. کس کو فالو کیا جاتا ہے؟ جس کو فالو کیا جاتا ہے اس سے 1-2 سیکنڈ پیچھے چلا جاتا ہے. جب امام صاحب اللہ اکبر کہہ کے رکوع میں جائیں, گیو یور سیلف 1-2 سیکنڈ देन गो इन रुकू. एकदम से इमाम साहब ने अभी अल्लाह अकबर कहा ही था, उनके काफ का बा और रा अदा करते करते आप रुकू में झुक गए. आप इमाम से सबकत ले जाने की कोशिश ना करें, बहुत सख्त वईद आती है इसके लिए अहादीस के अंदर. बास लोग जो हैं वो भी इमाम साहब के सिर्फ माइक के हिलने से महसूस करते हैं कि अच्छा रुकू में जाने लगे, अल्लाह अकबर. आपकी नमाज नहीं होगी. मर्दों में भी होता है, खवातीन में तो बहुत ज्यादा ये प्रॉब्लम आती है कि जहां से वो माइक की खटखड़ उनके कॉलर माइक की महसूस की, अच्छा ये जा रहे हैं रुकू में, जल्दी से मैं चली जाऊं, और फिर सजदे में उससे भी पहले जाती है ताकि जल्दी से फैल के मैं सजदा कर लूं, वरना इतना टाइट टाइट खड़े में मुझे तो जगह ही नहीं मिलेगी सजदा करने की. इमाम को फॉलो करना है तो जुड़कर खड़े होना है, कुर्सी को दरमियान में नहीं रखना, और इमाम को फॉलो करना है. जब इमाम साहब सजदे में जाएं पहले में एक दो सेकंड का ब्रेक करके फिर आप सजदे में जाएं ताकि आप फॉलो करने की सिचुएशन में आएं. और जब रुकू में जाते हैं, रुकू में अगर आपकी कमर का बैक का कोई इशू नहीं है, रुकू में जाने के लिए आपके घुटने और आपकी टांगें बिल्कुल सीधी होनी चाहिए और आपकी कमर और सर स्ट्रेट होना चाहिए. देयर शुड बी 90 डिग्री एंगल. आपका सर और आपकी कमर सीधी होनी चाहिए 90 डिग्री पर. और ये कब होगा? जब आप रुकू में जाते हुए अपने पैरों को नहीं देखते, आप सजदे की जगह पे देखते हैं. शायद हमें सिखाया गया है, मेरा ख्याल है, कि जब आप रुकू में जाएं तो अपने पैरों को देखें. जब रुकू में जाते हैं तो आपकी निगाह सजदे की जगह पर होती है. जब आप सजदे की जगह पर निगाह रखेंगी तो इंशाल्लाह आपका सर और कमर एक लेवल पर रहेगा और पूरी मजबूती से अपने घुटनों को पकड़ा जाता है. ऑटोमेटिकली आपकी कमर 90 डिग्री के ऊपर आ जाती है. और जब सजदे में जाएं और जब बाकी नमाज आप पढ़ें, जैसे आप तशहुद पढ़ रही हैं या आप जब कयाम में खड़ी हुई हैं, पूरी नमाज में आपकी निगाह कहाँ होनी चाहिए? सामने खड़ी हुई खातून के ऊपर. अच्छा, इतना छोटा स्कार्फ पहनकर नमाज पढ़ रही. अच्छा, इतनी छोटी स्लीव्स पहनी हुई हैं. ओह, अब आई के अंदर से स्लीवलेस कमीज भी नजर आ रही है. आपकी निगाह कहाँ होनी चाहिए? अपनी नमाज के पोर्शन में, सजदे की जगह के ऊपर, अपनी नमाज के सामने. बराबर वाली की नमाज की जगह पे नहीं, वो मोबाइल में उनके कुछ मैसेज आ रहा है. जब आप नमाज के लिए खड़े हो तो सारी कंसंट्रेशन आपकी अपनी नमाज में होनी चाहिए. और ये बिल्कुल बेसिक बातें हैं जो आपके और मेरे इल्म में होनी चाहिए ताकि हमारी नमाजें दुरुस्त रहें. अल्हम्दुलिल्लाह, इयाका नाबुदू के अंदर आप इतना कुछ कवर कर सकते हैं कि मुझे ये 20 दिन भी, मुझे मजीद आप लोग 20 दिन भी दे देंगे तो भी वो शायद अल्लाह ताला जो है वो उसकी इतनी कलाम की वसत है और दीन की इतनी वसत है कि वो शायद हमें 20 दिन भी काफी नहीं होंगे. लेकिन हमारी लिमिटेशन है, इसलिए हम जो है वो फिलहाल बिल्कुल बेसिक चीज आपके सामने रख रहे हैं ताकि हम अपनी नमाजों को बेहतर बना सकें. अच्छा, जजाकल्ला, आपने पूछ लिया. जब सलाम फेरा जाता है तो जब इमाम साहब दूसरा सलाम फेरते हैं, यानी वो कहते हैं अस्सलामु अलैकुम व रहमतुल्लाह, अस्सलामु अलैकुम व रहमतुल्लाह, जब वो दूसरे सलाम पे कहेंगे अस्सलामु अलैकुम व रहमतुल्लाह, तब आप पहला सलाम फेरेंगे. और सलाम फेरने के लिए एक चीज और याद रखें, रसूलुल्लाह सलाम कैसे फेरा करते थे कि आपकी गर्दन बिल्कुल सीधी रहती थी, राइट जाते हुए भी और लेफ्ट जाते हुए भी, और जो पीछे बैठा होता था उसको आपके रुखसार, आपकी चीक्स नजर आती थी. ये सलाम नहीं है. खवातीन यूं सलाम फेरती हैं, ये क्या होता है? ये चक्कर देना क्या होता है सर को? दिस इज नॉट गुड. आपको सर्वाइकल का इशू हो जाएगा कुछ दिनों में, सेहत के लिए भी अच्छा नहीं है आपकी. आपकी गर्दन इतनी फास्ट मूव नहीं करनी चाहिए. सलाम का मतलब क्या? आपकी गर्दन बिल्कुल सीधी रहे और आप इसको आराम से कहें, और ये सीधी है गर्दन मेरी, ठीक है, मुझे ये डिप देने की जरूरत नहीं है. ये डिप क्यों देते हैं? कोई मकसद है इसका? अल्लाह के रसूल ने नहीं सिखाया डिप देना गर्दन को? जी,
तो औरतों को तो पता नहीं चलता ना, वो जैसे उन्होंने अल्लाह अकबर किया तो वो
रुकू में चले जाती,
तो उस वक्त फिर बाद में जब हो तो फिर वो दोहराएंगे हम नमाज को ये नहीं. जैसे
अच्छा, देखिए, ये पूछ रहे हैं, ये बता रहे हैं कि जब इमाम साहब तिलावत करते में उस आयत पर आते हैं जिस पर सजदा तिलावत आता है, तो इमाम साहब अल्लाह अकबर कह के जब जाते हैं डायरेक्ट सजदे में, तो खवातीन समझती हैं वो रुकू में गए, तो वो पहले रुकू में चली जाती हैं, और उसमें यह नुकसान हो जाता होगा कि वो शायद सजदा नहीं कर पाती हैं. एक बात जो मेरा ऑब्जर्वेशन है, मस्जिदों के अंदर जो इमाम होते हैं वो नियत करने से पहले बता देते हैं कि पहली रकत में. अच्छा, मैं बताती हूँ. एक तो यह कि यहाँ मस्जिदों में अल्हम्दुलिल्लाह बताया जाता है कि पहली रकत में या दूसरी रकत में सजदा है, मगर मुश्किल यह है कि खवातीन मस्जिद में इधर सलाम फेरती हैं और उधर बातें करना शुरू, اور امام صاحب نے کیا بولا وہ کچھ پتہ ہی نہیں چلتا. تو ایک وجہ یہ ہو جاتی ہے. پہلی چیز کانسنٹریشن کی کوشش کریں کہ جو پڑھا جا رہا ہے آپ کو پتہ ہو کہ کیا پڑھا جا رہا ہے, اور جب آیت سجدہ آئے گی تو آپ کو اندازہ ہو جائے گا اگر آپ کو قرآن سمجھ آ رہا ہے کہ اس جگہ پر آیت سجدہ آئی ہے. اگر کسی سے ایسا ہو جاتا ہے کہ وہ رہ جاتی ہیں اور ان کا جو ہے وہ سجدہ نہیں ہوتا, ان کو اس کو دہرانے کی ضرورت نہیں ہے, نہیں وہ ان سے بھول چک میں گناہ جو ہے یا غلطی جو ہے یا کمی جو ہے وہ رہ گئی ہے, اس کو کرنے کی دوبارہ ریپیٹ کرنے کی ضرورت نہیں ہے. لیکن اپنی کوالٹی آف لائف اور کوالٹی آف نماز بہتر کرنے کے لیے ضروری ہے کہ جو آپ سن رہی ہیں آپ اس پر کانسنٹریشن کی کوشش کریں تاکہ آپ کو پتا چلے کہ کس وقت آیت سجدہ آئی ہے, آیت سجدہ کی پراپر دعا ہے سجدہ وجیہ للذی ولی, اس کو یاد کریں. اور جب آپ اس صورت میں آپ جماعت میں اس کو پڑھ رہی ہیں یا جب آپ اپنے گھر میں قرآن کی تلاوت کر رہی ہیں اور آپ آیت سجدہ پر جاتی ہیں, جو دعا رسول اللہ نے سکھائی ہے اسی کو پڑھنے کی کوشش کریں. اور اگر نہیں آتی جب تک کوئی سبحان ربی العلیٰ کہہ دیتا ہے تو اس میں کوئی مذائقہ نہیں, لیکن مسنون دعا یاد کریں تاکہ آپ کو پراپر ثواب ملے اس کا انشاءاللہ. اب جب ہم دیکھتے ہیں کہ اللہ تعالیٰ نے اتنا سٹرکچرڈ وضو دیا ہے, اتنا سٹرکچرڈ غسل دیا ہے, اور اللہ تعالیٰ نے اتنی سٹرکچرڈ نماز دی ہے جس سے اگر آپ اور میں اپنی مرضی سے ادھر ادھر ہوں گے تو ہماری نماز کی قبولیت پر, اس کی ویلیڈیٹی پر فرق پڑ جائے گا. تو آپ کو کیا لگتا ہے جس اللہ نے آپ کو اور مجھے دن کی پانچ نمازیں اتنی سٹرکچرڈ دی ہیں, 24 گھنٹوں میں اگر ہم پانچ نمازوں کا وقت نکالیں تو کتنا بنتا ہے؟ شاید آدھا گھنٹہ, بہت ہو گیا تو 45 منٹس, یہی بنتا ہے نا. جس رب نے اتنی سٹرکچرڈ عبادت دی ہے اس نے زندگی مجھے انسٹرکچرڈ دی ہوگی. عقل نہیں کام کرتی ہماری, وہ ہمیں ایسے ہی چھوڑ دے گا کہ ہاں بس تم اس وقت پراپر عبد بننا جب تم جائے نماز بچھا کر کھڑی ہو جاؤ, باقی خیر ہے جو مرضی کر لو, باقی تمہاری اپنی مرضی ہے. جس رب نے نماز اتنی سٹرکچرڈ دی ہے اس نے زندگی میں اٹھنے بیٹھنے کا بھی بہت سٹرکچرڈ انداز دیا ہے. اس لیے سورۃ الانعام کی آیت کو کوٹ کیا جاتا ہے اس ایاک نعبدو کی ایکسپلینیشن کے اوپر کہ اللہ میری نماز, میری قربانی, میری زندگی اور میری موت صرف اور صرف آپ کے لیے. بعض سکالرز نے کہا کہ یہ جو سورہ انعام کی آیت ہے اس میں سے ہر ایک چیز کو اٹھا لیں, جیسے صلات کو اٹھا لیں, نسکی کو اٹھا لیں, حیاتی کو اٹھا لیں اور مماتی کو اٹھا لیں, اور جو آیت ہے الحمدللہ رب العالمین اس میں الحمدو کی جگہ پر فٹ کر دیں. جیسے مثال کے طور پر الحمدللہ رب العالمین میں سے میں اگر الحمدو ہٹا کر الصلاتی لگا دوں تو کیا بن جائے گا؟ الصلاتی للہ رب العالمین. میری نماز کس کے لیے ہے؟ صرف اللہ کے لیے. اگر میں الصلاتی کو ہٹا کر وہاں پر مثال کے طور پر نسکی لگا دوں تو کیا بن جائے گا؟ نسکی للہ رب العالمین. میری قربانی کس کے لیے؟ صرف اور صرف اللہ کے لیے. تو اپنی نمازوں کو چیک کریں. جب آپ کہتی ہیں کہ میری نماز صرف اللہ کے لیے ہے تو پلیز اس کا سٹرکچر وہی ہونا چاہیے جو رسول اللہ صلی اللہ علیہ وسلم نے سکھا دیا ہے. جو طریقہ ان سے ثابت ہے اس کو فالو کرنے کی کوشش کریں, چاہے پچھلے 60 سال سے آپ اس طریقے کو فالو کر رہی ہیں جو آپ کے ماں باپ نے سکھایا تھا اور آپ کو آج پتہ چلتا ہے کہ اس کے اندر کوئی طریقہ جو ایسا ہے وہ سنت سے ثابت نہیں ہے. جو طریقہ ان سے ثابت ہے اس کو فالو کرنے کی کوشش کریں, چاہے پچھلے 60 سال سے آپ اس طریقے کو فالو کر رہی ہیں جو آپ کے ماں باپ نے سکھایا تھا اور آپ کو آج پتہ چلتا ہے کہ اس کے اندر کوئی طریقہ جو ایسا ہے وہ سنت سے ثابت نہیں ہے. مومن وہ ہے جس کو جس وقت صحیح بات کا علم آ جائے وہ اس پر عمل کرنا شروع کر دے. تو اپنی نمازوں کو رسول اللہ کے بتائے ہوئے طریقے کے مطابق کریں, اپنی قربانی کو اللہ کی خاطر کریں. جیسے ہم عید کا جانور قربان کرتے ہیں, سب بیسک قربانی آف اے مسلمان, عید کا جانور قربان کرتے ہیں اس کا مقصد صرف اور صرف کیا ہونا چاہیے؟ اللہ کی رضا ہونا چاہیے. تو پھر اپنے جانور کی تصویریں کھینچ کھینچ کے فیس بک پہ کیوں ڈالتے ہیں؟ او ہمارے گھر تو آسٹریلین گائے آئی ہے, آسٹریلین کاؤ, آؤ تم بھی آؤ دیکھو کتنی خوبصورت ہے, کتنے اچھے پیچز ہیں اس کے اوپر. اور بعض لوگ تو ہمارے اس شہر کے اندر اور ہمارے بہت قریب قریب کے علاقوں کے اندر اسی ڈیفینس کے اندر اپنے جانوروں کے اوپر ایگزیبیشن کی سیل بھی لگاتے ہیں, ایگزیبیشن بھی لگاتے ہیں, آئیے اور ہمارا جانور دیکھیے. آپ کو معلوم ہے کچھ جگہ یہاں پر ہیں جہاں پر بہت ہی ریناؤنڈ طریقے سے لوگ جانتے ہیں کہ یہاں بہت اچھے اور بہت ہی کلاس کے جانور آتے ہیں قربانی کے, اور لوگ اپنے بچوں کو پھر لے کر جاتے ہیں اور پھر ہم سب وزٹ کر کے آتے ہیں کہ ہاں کتنا اچھا جانور ہے, پچھلی دفعہ سے بھی زیادہ صحت مند جانور آپ نے خریدا. اور پھر آپ کو بتایا جاتا ہے جی ہاں ہم نے خاص طور پر وہاں سے منگوایا ہے. یہ سب دکھاوا ہے. اپنے اعمال کو دکھاوے سے بچائیے. اس لیے کہ یہ دکھاوا اعمال کو ایشز میں کنورٹ کر دے گا، یہ دکھاوا اعمال کے اندر سے وزن کو غائب کر دے گا. راکھ کا کوئی وزن نہیں ہوتا. پہاڑ کے برابر لوگ اپنے نیکیاں لے کر آئیں گے، لیکن اس دکھاوے کی وجہ سے ان کی نیکیوں کو راکھ بنا کر اڑا دیا جائے گا، جن کا سکیل میں، میزان میں کوئی وزن نہیں ہوگا. اپنی پسند کی چیز کی قربانی اللہ کی خاطر دینا سیکھیں. وَنُسُكِ لِلَّهِ رَبِّ الْعَالَمِينَ، میری ہر قربانی اللہ کے لیے ہے. کہنا آسان، کرنا بہت مشکل. اپنے آرام کی قربانی دیجئے، اپنی ایگو کی قربانی دیجئے، اپنے غصے کی قربانی دیجئے، اپنی برداشت کی قربانی دیجئے. مانے تو اللہ کی خاطر، زندگی میں کوشش تو کریں اللہ کی خاطر. رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث آتی ہے، آپ نے فرمایا من آتا للہ، جس نے دیا تو اللہ کے لیے، وہ منع للہ، اور جس نے روکا تو اللہ کے لیے، وہ ابغض للہ، اور جس نے دشمنی کی تو اللہ کے لیے. فقد استکمل الایمان، بس اس نے تو اپنا ایمان مکمل کر لیا. معاف کر دیں لوگوں کو اللہ کی خاطر، اور معاف کرنا بہت مشکل ہوتا ہے، خاص طور پر جب کسی نے آپ کے ساتھ زیادتی کی ہو. اپنا دل بڑا کریں، اپنی ایگو کی قربانی دیں اور لوگوں کو معاف کر دیں. اللہ تعالیٰ آپ کی اس قربانی کو قبول فرمائے گا. تو اپنے دن بھر کی سٹرگلز کو اللہ کے ساتھ جوڑنا، یہ آپ کا اور میرا اپنی زندگی کو للہ رب العالمین کرنے کے ہے. ماہیا للہ رب العالمین، اللہ میری پوری زندگی آپ کے نام پر. سورہ توبہ میں آتا ہے آیت نمبر 111 میں کہ مومنین نے تو اپنے جان اور مال جنت کے بدلے اللہ کو دے دیے ہیں. ہائیسٹ بڈر کے ہاتھ میں اپنا سودا کر لیا ہے، اور جس نے اللہ کے ساتھ اپنی ڈیلنگ کر لی، اس سے بڑا کامیاب کون ہو سکتا ہے؟ سورۃ توبہ میں آتا ہے ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ، جنت کے بدلے میں اللہ کے بندوں نے یہ سودا اللہ سے کر لیا ہے. اور یہ اللہ کے بندے زندگی میں ہر لمحہ اللہ کی بندگی اڈاپٹ کرنے کی کوشش کرتے ہیں، جن کو اپنے سکول کے اندر، جن کو اپنی یونیورسٹی کے اندر، جن کو اپنے خاندانوں کے اندر، جن کو اپنی گرینڈ گیدرنگز کے اندر، جن کو اپنی کمیٹی پارٹیز کے اندر، جن کو اپنے کلبز کے اندر اپنے مسلمان ہونے کی آئیڈینٹی پر فخر ہے، اپنے مسلمان حلیے پر فخر ہے، جو شرمندہ نہیں ہوتے کہ کلاس دیکھی جاتی ہے کہ کہاں پر میں چادر اوڑھ کر جا سکتی ہوں اور کہاں پر میں چادر اوڑھ کر نہیں جا سکتی. دیکھیں نا، یہ وہاں کی ڈیمانڈ نہیں ہے تو میں چادر نہیں پہن سکتی. سوچ لیا کریں کہ کیا وہاں اس جگہ کا، اس گیدرنگ کا، اس پارٹی کا، اس کلب کا، اس کمیٹی پارٹی کا، اس کٹی پارٹی کا رب کوئی اور ہے جس نے آپ کو کوئی اور حکم دے دیا؟ جب آپ نے کہا ہے حیاتی للہ رب العالمین، میری زندگی اللہ رب العالمین کے لیے ہے، تو اب اس کی لیونگ ایگزامپل بن کر دکھائیے. فخر کریں اور اپنے بچوں کے اندر یہ فخر ڈالیں. جب ماں کو دین پر شرمندگی ہوگی تو اولاد کہاں ہوگی؟ اٹس اے جنرل رول دین کے معاملے میں. اگر ماں باپ سمجھ لیں لیڈر کے اوپر ایمان کے لیول 10 پر ہیں، تو جنرلی آپ کی اولاد لیول 6، لیول 5، لیول 4 پر ہوگی، آپ سے پیچھے ہوگی. الا ماشاء اللہ، ایکسیپشنل کیسز دنیا میں ہمیشہ سے رہے، ہمیشہ رہیں گے. اولاد ماں باپ سے آگے بھی نکل جاتی ہے اعمال میں، لیکن رول یہی ہے. جتنا کانفیڈنٹلی ماں باپ دین کو اپنے اوپر لائیں گے، اتنے ہی کانفیڈنس کے ساتھ اولاد اس پر عمل کرنا چاہے گی. جب ماں کو شرم آئے گی یہ بتاتے ہوئے کہ میں سنت پر عمل کرنے کی وجہ سے اس چیز کا حصہ نہیں بن سکتی، اس سیلیبریشن میں اپنا حصہ نہیں ڈال سکتی، تو پھر اولاد کا کانفیڈنس لیول کتنا کم ہوگا آپ اندازہ کر لیں. اپنے اپنے انسٹیٹیوشنس کے اندر، ایجوکیشنل انسٹیٹیوشنس کے اندر، اپنے اپنے خاندانوں کے اندر، اپنے اندر کنوکشن لے کر آئیں کہ آپ یہ بات اظہار کر سکیں اپنے عمل سے اور اپنی باڈی لینگویج سے، وحیاتی للہ رب العالمین، اور مجھے اس کے اوپر کوئی امبیرسمنٹ نہیں ہے، مجھے اس کے اوپر کوئی شرمندگی نہیں ہے. ہمارا حال یہ ہے، ہمارے ہاتھوں میں 100% حق ہے یا نہیں ہے؟ کیا قرآن حق ہے؟ کیا اسلام حق ہے؟ کیا رسول اللہ صلی اللہ علیہ وسلم حق ہیں؟ وہ دعا یاد کر لیں جو تہجد کی دعا ہے، کتنی خوبصورت دعا ہے. اس وقت تو موقع نہیں ورنہ میں کہیں سے کہیں نکل جاؤں گی. ویسے ہی میرا ٹائم جو ہے وہ بہت تیز جاتا ہے. مجھے واقعی اب محسوس ہوا کہ 1.25 گھنٹہ میرے لیے بہت کم تھا. ہم 1.25 گھنٹہ آتے ہیں، 1.5 گھنٹہ آتے ہیں؟ اچھا، ہم 1.5 گھنٹہ آتے ہیں، ٹھیک ہے. کہنے کا مطلب کیا ہے؟ ہمارے ہاتھوں میں حق موجود ہے، हमारे हाथों में 100% सच्चाई और नूर मौजूद है। आपको कुछ अंदाजा है जिस दुनिया में आज आप रहती हैं उसके अंदर दूसरा बड़ा मजहब कौन सा है? क्रिश्चियनिटी है। आपने कभी सुना है और आपने कभी अंदाजा किया है कि क्रिश्चियनिटी किस तेजी से दुनिया में फैल रही है? कितना क्रिश्चियन सोशल वर्क करते हैं और बिल्कुल पिसे हुए तबकात के अंदर जाकर सोशल वर्क करते हैं, लोगों को पहले खाना खिलाते हैं, कपड़ा पहनाते हैं, उनकी बेसिक नीड्स पूरी करते हैं ताकि उनका दिल खुले, और उसके बाद अपने दीन का उनको जो है वो इन्विटेशन दे देते हैं। आपके अपने मुल्क के अंदर, आपके इंटीरियर के अंदर लोग दीन छोड़कर, इस्लाम छोड़कर क्रिश्चियनिटी अडॉप्ट कर रहे हैं, इसलिए कि क्रिश्चियनिटी के अंदर सोशल वर्क इतना ज्यादा है और उनकी प्रीचिंग इतनी ज्यादा लॉजिकल नजर आती है लोगों को, और वो इतना टैक्टफुली और इतनी प्लानिंग के साथ तबलीग करते हैं कि लोग जो हैं, जो कम इल्म लोग हैं, वो तेजी से इसकी तरफ जो हैं वो चले जाते हैं। आपने और मैंने कितनी कोशिश की अपने मुसलमान भाइयों को, अपने घर के नौकरों को कुरान से जोड़ने की, अल्लाह से जोड़ने की। आप उन लोगों की मेहनत देखें और उनकी दूरअंदेशी देखें, जबकि आखिरत में उनके लिए कुछ भी नहीं है। आखिरत में आपके लिए अल्लाह ने जन्नत तैयार रखी है। आखिरत में आपके लिए अल्लाह ने आपसे जन्नतुल फिरदौस के वादे किए हैं। उनकी मेहनत और प्लानिंग देखें, उनकी स्ट्रेटजीज देखें, उनका सोशल वर्क देखें, उनका ऑर्फनेजेस बनाना देखिए, उनका ऑर्फन्स को एडॉप्शन की हद तक लेकर जाना देखिए। और हम मुसलमानों का तो एक ही फेवरेट काम है, क्या है? रमजान के हवाले से सोना, हमारा सोना देखें। जिस दिन इन मुसलमानों का सोना कम हो गया, आप और मैं बड़े बड़े काम कर जाएंगे। जागेंगे तो पता चलेगा ना कि कुछ करना है। और ये सोना हमें मेंटली जितनी देर हम जागते हैं उसमें भी सुलाकर रखता है। आप जितना सोते हैं उतना आपके ऊपर लिथार्जिक स्टेट ज्यादा आती जाती है। और ये मुसलमान उम्मत फिजिकली भी बहुत सोती है और जागते हुए भी सोई हुई होती है। आप सोते हुए को तो जगा सकते हैं, अब जो जागते हुए सो रहा है उसको कैसे जगाएंगे? आसान काम है, झंझोड़ना पड़ता है उसको अंदर से। जैसे बच्चे अपने रैटल को झंझोड़ते हैं ना, कभी कभी दिल यही चाहता है कि कोई हमें भी अंदर से ऐसे ही झंझोड़ दे कि हम जाग जाएं और हमें एहसास हो जाए कि हमारा वक्त कितना कम है और हमारा मुकाबला कितना सख्त है। बातिल अपने हाथ में बातिल पकड़कर मेहनतें कर रहा है और हम 1.3 बिलियन मुसलमान कूड़ा करकट बने हुए हैं। दुनिया के कदमों के अंदर आप और मैं हैं। हमारी जिम्मेदारी थी इस दुनिया तक इल्म पहुंचाना, और इल्म हासिल करना कोई मुश्किल काम है? आज ये बताएं, आप में से कितने लोग ऊंट और घोड़ों पर बैठकर आए हैं यहां पे? हम में से कितने लोगों को पत्तों का लिबास पहनना पड़ता है? इमेजिन तो करें, पत्तों का लिबास पहनना पड़ता तो कितना मुश्किल होता। इधर से ढांकते तो उधर से खुलता, उधर से ढांकते तो सब कहते हैं हाँ वो केले का दरख्त लगा लो तो कपड़े अच्छे बन जाएंगे। हम में से कितने लोगों को ये मेहनत करनी पड़ती है? आप अपने हाथों से कागज पर पेन पकड़कर लिख रही हैं। आप में से कितने लोगों को दरख्त से लकड़ी काट के पहले उसकी कलम बनाना पड़ी, फिर आपको कोई जड़ी बूटी पीसकर उसकी इंक बनाना पड़ी, फिर आप उसके बाद अपने किसी जानवर की खाल को ढूंढ ढूंढ कर लेकर आई कहीं से, या किसी जानवर की शोल्डर बोन की हड्डी ढूंढ कर लाई कि जरा साफ कर लूं, जब जाऊंगी तो नोट्स बनाऊंगी इसके ऊपर। क्या मुश्किलात हैं इल्म हासिल करने की? क्या चीज आगे नहीं बढ़ने देती? क्या चीज रोक रही है? किस चीज ने हमारे पैरों के अंदर जंजीरें डाली हुई हैं? क्या जवाब देंगे अल्लाह को? अल्लाह में बहुत मसरूफ थी। अल्लाह पूछेगा किस में मसरूफ थी? अल्लाह शॉपिंग करने में, अल्लाह बच्चे पालने में। और टू बी वेरी फ्रैंक, ये जितनी भी खवातीन इस कमरे में बैठी हुई हैं, हमारे बच्चे खुद ही पल रहे हैं ऑटो पे। हमारी जिंदगी का हर काम ऑटोमेटिक होता है। आपकी गलत फहमी क्या, आप बच्चे पाल रही हैं? अगर आपका बच्चा 1.5-2 साल से ऊपर निकल गया है, वो खुद ही पल रहा है, आपसे ज्यादा समझदार है। 3-3 साल के बच्चे आज कितने समझदार हैं आपको अंदाजा है? आपसे ज्यादा अच्छी थिंकिंग है उनकी। कभी कभी बच्चे बिल्कुल छोटे से 5 साल का बच्चा आपको ऐसा जुमला बोल के चला जाएगा, आपका मुंह खुला का खुला रह जाएगा। आप कहेंगे या अल्लाह, इसको सिखाया किसने? उसकी ऑब्जर्वेशन बहुत फास्ट है। क्या जवाब देंगे अल्लाह को? क्या वो लोग जो आज भी दीन का काम कर रहे हैं उनके बच्चे नहीं पलते? 2 साल के बाद उन्होंने कुरान का कोर्स ज्वाइन कर लिया तो उनका बच्चा 2 साल का ही रह गया, ऐसा होता है? या जो कुरान के कोर्सेज करने वाले होते हैं उनके घरों में खाने नहीं पकते, इफ्तारियां नहीं पकती, उनके घरों में मेहमान नहीं आते, उनको कपड़े खरीदने के लिए शॉपिंग का टाइम नहीं मिलता? किस चीज की दुनिया में कमी होती है? कोई जंजीर नहीं है मेरे पाओ में सिवाय मेरे अपने नफ्स की जंजीर के, सिवाय मेरी अपनी गफलत की जंजीर के, सिवाय मेरी अपनी अल्लाह से दूरी की जंजीर के, और कोई जंजीर नहीं है। और यही वजह है कि आज हम मुसलमान होते हुए भी अपने मुसलमान होने पर शर्मिंदा हैं। जरा सर उठाकर देखें, हमने अपने आसपास क्या माहौल बना दिया है। जिनके हाथ में शीशा है वो इतराते हैं, और जिनके हाथ में हीरे हैं वो क्या करते हैं, शर्माते और घबराते हैं और हिचकिचाते हैं। हमारे हाथ में जो दीन है इससे बेहतरीन और खूबसूरत दीन तो कोई है नहीं। अगर आज हम बिलियंस मुसलमान हैं, इन बिलियन में से चंद मिलियन अपनी जिम्मेदारी समझ जाएं, आप यकीन रखें फरिश्ते आपकी मदद के लिए आसमान से आज भी उतरेंगे, और काफिर जो हैं वो आज भी मुसलमानों से घबराएंगे। लेकिन चंद को एहसास होने की ज़रूरत है। अब अगर मिसाल के तौर पर इस कमरे में इस वक्त 50 ख़वातीन बैठी हैं, और 50 में से किसी को हम आपको एक चीज़ कहते हैं कि अच्छा आपको इल्म हासिल करना है, हम आपको ऑप्शन देते हैं आप इल्म हासिल करें, और आपको जब ऑप्शन दिया जाता है आप इसको देखती हैं उसको देखती हैं इसको देखती हैं उसको देखती हैं, आप कहती हैं 49 की 49 तो हाँ ही नहीं कर रही, तो मैं कैसे हाँ कर दूँ। आयशा ने कहा है कि अगर चंद मिलियन भी अल्लाह की बात मान लें तो दीन के अंदर तब्दीली आना शुरू हो जाए। अगर एक भी अल्लाह की बात नहीं मानता और आप अकेली हैं, आपको अल्लाह की बात माननी पड़े, तो क्या आपके अंदर इतना ईमान है कि आप अल्लाह की बात मानने के लिए खड़ी हो जाए? होना चाहिए। दुनिया अल्लाह की नाफरमानी करे, मैं अल्लाह को पहचानने के बाद अल्लाह की नाफरमानी नहीं कर सकती, मैं अल्लाह के बताए हुए इल्म से दूर नहीं हो सकती, मैं रसूल अल्लाह की तालीमात से दूर नहीं हो सकती। अपनी जिंदगी को बचा बचा कर ना रखें क्या एक दिन खत्म नहीं होगी? जिसने यहां लगा दिया, जिसने यहां खपा दिया, उसी ने बेहतरीन इन्वेस्टमेंट की। वो शायर ने क्या कहा, तू बचा बचा कर ना रख इसे, तेरा आईना है वो आईना, शिकस्ता हो तो अजीज तर है, निगाह है आईना सांस में। अगर टूटेंगे, मेहनत करेंगे, थकेंगे, रेस्टलेस होंगे, नींद नहीं पूरी होगी, कुर्बानी देनी पड़ेगी, तो किसकी नज़र में प्यारे होंगे? अल्लाह की नज़र में प्यारे होंगे। जिस अल्लाह ने मुझे बनाया है वो अपने लिए जब मुझे मेहनत करते हुए देखेगा तो क्या उसको मुझ पर प्यार नहीं आएगा? तो बनाएं अपनी ज़िंदगी को हयाती लिल्लाह रब्बिल आलमीन, और ममाती लिल्लाह रब्बिल आलमीन उसी की मौत कलमे के मुताबिक, उसी की मौत सुन्नत के मुताबिक, उसी को कलमा नसीब होगा जिसने ज़िंदगी भर अपनी कोशिश जारी रखी होगी अपनी ज़िंदगी को अल्लाह के पैटर्न पर, अल्लाह के बताए हुए पैटर्न पर लाने की। अपनी ज़िंदगी में स्ट्रगल लेकर आए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस का मफहूम आता है, जिसने कभी शहादत की तमन्ना नहीं की उसकी मौत निफाक पर हुई, हिपोक्रेसी पर हुई। हम कहते हैं कोर्स करेंगे, पढ़ने निकलेंगे तो थक जाएंगे तो टेस्ट भी वहाँ देने पड़ते हैं, टेस्ट देने पड़ते हैं तो पढ़ना पड़ता है, अब पढ़ने के लिए तो जागना पड़ता है, और जब जागेंगे तो हमारे तो डार्क सर्कल्स हो जाएंगे, तो फिर मैं अच्छी नहीं लगूंगी, और जब मैं अच्छी नहीं लगूंगी तो मेरे शौहर फिर मुझसे मोहब्बत थोड़ी करेंगे, तो फिर हम अल्टीमेटली किस नतीजे पर पहुँचते हैं? शैतान हमें कहाँ कंक्लूसिवली लेकर आता है, कोर्स नहीं करते, कभी कभार हैबिचुअल दर्स में चली जाऊंगी। हम सब दर्द सुन सुनकर सुन हो चुके हैं। आपको पता है सुन होना क्या होता है? जिस जगह पर आपको लोकल एनेस्थीसिया दे दिया जाता है वहां से बिल्कुल आपका एहसास खत्म हो जाता है। हमारे खूब सर झूमते हैं दर्द सुन सुन के और कुरान पढ़ पढ़ के और जिक्र और तस्बीहां कर करके, जहां अमल की बात आती है हम बिल्कुल हाथ पैर ढीले करके बैठ जाते हैं। अरे बहन अब मेरी उम्र कहाँ है कोर्स करने की? अगर कहीं दुनिया की किसी चीज को एंजॉय करने की बात आएगी तो हम सब 20 साल के बन जाएंगे, और जहां कुरान की बात आएगी, अरे मेरे जहन में तो कुछ जाता ही नहीं है, याद व्याद कुछ नहीं होता मुझसे, अब तब हमारा हाल ये हो जाता है। आप हिम्मत तो करें, अल्लाह आपकी मदद करेगा। आपका काम अपना कदम उठाना है, और शहादत के लिए तलवार हाथ में लेना जरूरी नहीं है। आप इल्म के मैदान में भी अगर निकलें और इल्म के मैदान में मेहनत करते हुए अल्लाह का दीन अपनाते हुए अल्लाह का दीन फैलाते हुए अगर मुझे मौत आ गई, अल्हम्दुलिल्लाह मुझे उम्मीद है अल्लाह मुझे शहादत की मौत अता फरमाएगा। आपकी और मेरे लिए कोई मुश्किल काम नहीं है शहादत का کی خواہش بھی کرنا اور شہادت کے لیے اپنے سامنے موقع رکھنا. تو اپنی موت کے لیے بھی اپنے آپ کو ایسے تیار کریں کہ اللہ میری موت بھی صرف اور صرف آپ کے لیے ہو. ہم اللہ سے موت مانگتے نہیں ہیں, اس لیے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی صحیح حدیث آتی ہے جس کا مفہوم آتا ہے کہ بہترین لوگ وہ ہیں جن کو اللہ نے لمبی عمر دی اور جنہوں نے اپنی لمبی عمر میں بہترین صالحات کیے, یعنی انہوں نے اپنی لمبی عمر کو نیکیاں کرنے کے لیے استعمال کیا. الطبرانی کی یہ روایت یہ حدیث آتی ہے. اور جس کو زندگی زیادہ ملی, بہرحال اس کے پاس آپشن اور مہلت موجود ہے نیکی بڑھانے کی. ایک اور رسول اللہ صلی اللہ علیہ وسلم کی مسند احمد میں حدیث آتی ہے جس کا مفہوم ہے کہ دو لوگ ایک ساتھ مسلمان ہوئے رسول اللہ صلی اللہ علیہ وسلم کے دور میں. دونوں نے ایک ہی دن کلمہ پڑھا, ایک ہی دن دونوں نے اسلام قبول کیا. ان میں سے ایک انسان کو اللہ نے شہید ہونے کا آنر دیا, یعنی ان میں سے ایک جو تھا وہ شہید ہو گیا. دوسرے کو اللہ نے زندگی دی اور دوسرا اس شہید کے مقابلے میں ایک سال تک زندہ رہا, یعنی اس کو ایک سال تک عبادت کا موقع ملتا رہا. اور پھر اس دوسرے انسان کا انتقال اپنی فزیکل ڈیتھ پر ہوا, طبعی موت پر ہوا, شہادت نہیں ہوئی. تو ایک صحابی کہتے ہیں جن کا نام آتا ہے طلحہ ابن عبید رضی اللہ عنہ, کہتے ہیں میں نے خواب ان دونوں کے بارے میں دیکھا. یہ جو دونوں لوگ مسلمان ہوئے تھے اور جن میں سے پہلا شہید ہوا تھا اور دوسرے کو ریگولر جو نارمل ڈیتھ آتی ہے فزیکل ڈیتھ وہ ہوئی تھی, لیکن وہ ایک سال تک زندہ رہا تھا. تو حضرت طلحہ کہتے ہیں کہ میں نے خواب میں ان دونوں کو دیکھا اور میں نے دیکھا کہ جس کا انتقال ایک سال کے بعد ہوا تھا اس کو شہید سے پہلے جنت میں داخل کیا گیا ہے. یہ بہت حیران ہوئے, اس لیے کہ انہوں نے تو سنا تھا کہ شہید کو جو ہے وہ قیامت تک انتظار نہیں کرنا ہوتا اور اس کو جنت میں داخل کر دیا جائے گا. تو یہ پریشانی میں رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آئے اور ان کو اپنا خواب سنایا. رسول اللہ صلی اللہ علیہ وسلم نے ان کا جب خواب سن لیا تو ان سے پوچھا کہ یہ بتاؤ کیا اس کو ایک سال کی زندگی زیادہ نہیں ملی؟ انہوں نے کہا جی ملی. آپ نے کہا کیا اس نے ایک سال عبادت زیادہ نہیں کی؟ انہوں نے کہا جی ہاں کی. آپ صلی اللہ علیہ وسلم نے کہا کیا اس کو پہلے جانے والے شخص کے مقابلے میں ایک اور رمضان نہیں ملا؟ انہوں نے کہا جی ہاں ملا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا کہ اس دوسرے انسان کو زندگی میں نیکیاں کرنے کی مہلت ملی اور اس نے اس مہلت سے فائدہ اٹھایا, اسی لیے اس کو اجر میں اس سے زیادہ بڑھا دیا گیا. تو اپنے لیے کبھی موت کی تمنا نہ کریں, اور جو اللہ نے زندگی کی مہلت دی ہے اللہ سے دعا کیا کریں کہ اللہ مجھے موت نہ آئے اس حال میں کہ میں آپ کی فرما بردار ہوں. اللہ نہ کرے ہماری موت کسی ایسے عمل پر آئے جو اللہ کی نافرمانی کا عمل ہو. تو اپنی زندگی کو چلتا پھرتا اللہ کی عبادت کا ماڈل بنانا, یہی میرا اور آپ کا زندگی کا مقصد ہونا چاہیے. اب جب یہ ہم اتنا بڑا کلیم کرتے ہیں کہ میری نماز, میری نسکی, میری قربانی, میری زندگی اور میری موت اللہ صرف اور صرف آپ کے لیے ہے, میں صرف آپ کی غلام ہوں, میں صرف آپ کے پیٹرن پر ولنگلی والنٹریلی عمل کرنا چاہتی ہوں, میں ولنگلی آپ کی بندی بننا چاہتی ہوں, تو یہ بتائیں یہ سب ممکن کیسے ہے؟ کیسے ممکن ہے؟ یہ ممکن اسی وقت ہے جب اللہ کی مدد میرے ساتھ ہوگی. ایاک نعبدو کے بعد کیا آیا؟ ایاک نستعین. اللہ ہم صرف اور صرف آپ سے مدد طلب کرتے ہیں, آپ کے بغیر کوئی ہماری مدد کر نہیں سکتا. اللہ آپ کی مدد کے بغیر میں ایاک نعبدو کی تصویر نہیں بن سکتی, آپ کی مدد کے بغیر میری قربانی اور میری عبادت اور میری زندگی اور میری موت یہ اس پیٹرن پر آئی نہیں سکتی جس پیٹرن پر آپ لانا چاہ رہے ہیں. تو جس کو محسوس ہو جائے گا کہ اصل میں اللہ مجھ سے یہ کام کروائے گا, وہ گڑ گڑا کر اللہ سے یہ دعا مانگے گا ایاک نستعین, اس لیے کہ اس کو اندازہ ہو جائے گا کہ یہ بہت بڑا کمٹمنٹ ہے, اور کوئی بھی بڑا کمٹمنٹ اللہ کی مدد کے بغیر پورا نہیں ہو سکتا. تو ہم اللہ سے اپنے آپ کو جوڑنے کی ریکویسٹ کرتے ہیں کہ اللہ آپ میری مدد کریں. اور اس مقام سے اسکالرز کے مطابق سورہ فاتحہ کا دوسرا حصہ شروع ہوتا ہے. جب آپ کہتی ہیں ایاک نستعین, اس کا مطلب ہے کہ اب یہ انسان کا جو پارٹ ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم نے جو حدیث قدسی بتائی تھی قسمت الصلاۃ بینی و بین عبدی نصفین, اللہ نے کہا کہ میں نے सलात को, सूरह फातिहा को अपने और अपने बंदे के दरमियान में आधा आधा तकसीम किया है। पहली तीन आयात में क्या था? अल्लाह का तारुफ। उसका कंक्लूसिव रिजल्ट क्या होना चाहिए कि जब अल्लाह को इतना ग्रैंडियर हम समझ गए तो हम अल्लाह की इबादत करें। इया का नाबुदू तक अल्लाह का हिस्सा था, व इया का नस्ताइन से अब बंदे की दुआ शुरू हो रही है। जब बंदे ने अल्लाह को, रब को पहचान लिया, आजजी के साथ अपनी दुआ का मामला शुरू कर दिया, आजजी के साथ अल्लाह से मदद मांगनी शुरू कर दी। तो एक और खूबसूरत एंगल इसके अंदर है कि अल्लाह, मैं आपकी मदद के बगैर आपकी अब्द, आपकी गुलाम, आपकी सर्वेंट, आपकी बंदी बन ही नहीं सकती। इया का नस्ताइन, नस्ताइन का तर्जुमा अगर आप बहुत क्लोज जाकर अरबी जुबान के करें तो हम सिर्फ और सिर्फ आपसे मदद तलब करते हैं। अल्लाह हमारे, हमें तलब है, मदद मांगते हैं और मदद तलब करते हैं, शायद सिर्फ एहसास का फर्क है। बज़ाहिर अल्फाज हमें सुनने में एक जैसे लगे। अरबी जुबान में मदद के लिए और अल्फाज भी आते हैं, जैसे नसरा आता है अरबी जुबान में, मुसाअदा आता है अरबी जुबान में मदद के लिए। अल्लाह ने यहाँ पर नस्ताइन इस्तेमाल किया। नस्ताइन का रूट वर्ड आइन वाओ नून है, और नस्ताइन आउन ऐसी मदद को कहते हैं जो स्पेसिफिक होती है, यानी कि बिल्कुल एक टारगेटेड मदद होती है, उसको कहते हैं नस्ताइन। मिसाल के तौर पे इसको आप कैसे समझें? मिसाल के तौर पे आप ड्राइव करते हुए खुद जा रही हैं, सही है? आप खुद ड्राइव कर रही हैं और आप रास्ते में घर से कहीं दूर हैं और आपको महसूस होता है आपकी गाड़ी का फ्लैट टायर, जो आपका टायर है वो फ्लैट हो गया है, टायर पंक्चर हो गया है। अब आप क्या करती हैं? आप इधर उधर देखती हैं, आपको कोई मदद के लिए नजर नहीं आता। आप अल्लाह का नाम लेकर निकलती हैं, आप पीछे से अपना बोनट खोलती हैं, आपके पास जो एक्स्ट्रा व्हील है आप उसको निकालती हैं, आप जैक लगाने की कोशिश करती हैं, आपने सब सेटिंग करके रख लिया, व्हील भी रख लिया, आपने जैक भी फिट कर दिया। अगर आप में से किसी ने कभी जैक को घुमाने की कोशिश की हो तो बड़े आसानी से घूम जाता है, नहीं? जैसे आपके मस्कारे की बोतल खुलती है ऐसे घूम जाता है। पूरी मेहनत लगानी पड़ती है फिर जाकर आपकी गाड़ी जो है वो ऊपर उठती है। अब आपने बाहर निकल कर, जब आपको महसूस हुआ कि आपका टायर पंक्चर है, आप बाहर निकली, आपने अपनी, अपना बोनट खोल, आपने डिक्की खोली, उसमें से एक्स्ट्रा टायर निकाला, जैक निकाला, लगाया भी, कोशिश भी की, आपसे नहीं हो रहा। ऐसे में आपको सामने से कोई बंदा आता हुआ नजर आ गया, अल्लाह का बंदा। तो आपने उससे कहा कि भाई प्लीज ये जरा टायर बदल दें, मुझसे ये चीज जो है ये इस तरह से उठाई नहीं जा रही, मेहनत नहीं हो रही, गाड़ी पुल नहीं हो रही। जब अपनी तरफ से एफर्ट करने के बाद आपको लगे कि अब मैं आगे मजीद नहीं कर सकती, मुझे किसी की मदद चाहिए, इसको कहते हैं इस्तेआना। अपनी एफर्ट, अपना हिस्सा डालने के बाद मदद तलब करना इस्तेआना है। इमेजिन करें, मुझे पता चलता है मेरी गाड़ी का टायर फ्लैट हो गया है, सही? मैंने गाड़ी साइड पर रोक दी और अब मैं गाड़ी में बैठी हुई हूं। कोई अल्लाह का बंदा आ जाए तो उसको टायर को बदल दे। कोई अल्लाह का बंदा आएगा तो टायर को बदलेगा। 15 मिनट गुजरे, 20 मिनट गुजरे, आधा घंटा गुजरा, एक घंटे से वही गाड़ी में बैठी मजे से एसी ऑन करके। अब सामने से एक अल्लाह का बंदा आया तो मैंने उससे कहा, भाई ये मेरी गाड़ी का टायर फ्लैट है, इसको प्लीज बदल दें। ये इस्तेआना नहीं है। मदद तो उसने आपकी की, नसरा की कैटेगरी में आएगा, मुसाअदा की कैटेगरी में आएगा, इस्तेआना में नहीं आएगा। इस्तेआना में क्या अहम है? आपकी एफर्ट अहम है। आपने कोशिश की लेकिन अब आपको लगा कि अब इसके आगे मैं नहीं कर सकती, ये मेरे बस की बात नहीं है, तो आपने उस वक्त मदद तलब कर ली मेहनत के बाद। ये इस्तेआना है और हम अल्लाह ताला से यही चीज डिमांड करते हैं। इनिशियल एफर्ट किसका होगा? मेरा। उसके बाद अल्लाह की रहमत और अल्लाह की मदद होगी तो मेरी प्लानिंग कामयाब हो जाएगी, मेरा काम मुकम्मल हो जाएगा। और जब हम कहते हैं इया का नस्ताइन, यह हमारा एक और अल्लाह से बहुत ही मोहब्बत का अंदाज होता है। अल्लाह देखें, आई एम ट्राइंग माई बेस्ट, मैं अपनी पूरी कोशिश कर रही हूं, अब आगे आप ये काम मुझसे करवाएंगे, सिर्फ आप करवा सकते हैं, कोई नहीं करवा सकता। अब मेरा दिल आपने उसके ऊपर खोलना हो किसी हुक्म पर, या मुझे हिम्मत देनी हो, या मुझे आपने कामयाबी देनी हो, अल्लाह सिर्फ और सिर्फ आप मेरी मदद कर सकते हैं, मैंने अपना हिस्सा डाल दिया, आप इसको कंप्लीट करा सकते हैं। तो जिंदगी में अगर आपको और मुझे अल्लाह की इस्तेआना चाहिए तो मुझे अपना फॉर्मूला याद रखना है। पहले मेरी कोशिश, नीयत, इरादा, कोशिश मेरी, उसके बाद अल्लाह के ऊपर मामला छोड़ देना कि अल्लाह अब आप संभालेंगे। آج ہم مسلمان کہتے ہیں اللہ کی مدد کیوں نہیں آتی، اتنے سارے مسلمان ہیں اللہ کی مدد کیوں نہیں آتی، اتنے لوگ قرآن سنتے ہیں رمضان میں اللہ کی مدد کیوں نہیں آتی، اتنے لوگ جو ہیں وہ تراوی پڑھتے ہیں اللہ کی مدد کیوں نہیں آتی؟ جواب مل گیا آپ کو، اللہ کی مدد کیوں نہیں آتی؟ مسلمان اللہ کی مدد کے لیے اپنے آپ کو کوالیفائی کر لیں اس کی کوشش ہی نہیں کر رہے، مسلمان اللہ کو راضی کرنے کی کوشش ہی نہیں کر رہے، مسلمان اپنی زندگی میں 24/7 بندگی لانے کی کوشش ہی نہیں کر رہے، مسلمان رسول اللہ صلی اللہ علیہ وسلم کی سنتوں کو زندہ کرنے کی کوشش ہی نہیں کر رہے، تو پھر آپ اور میں اللہ کو بلیم کیسے کر سکتے ہیں، اللہ سے شکوا کیسے کر سکتے ہیں؟ اللہ کا اصول یاد رکھیں، اللہ مدد تب کرتا ہے جب دیکھتا ہے کہ میرے بندوں نے اس کے راستے میں آگے بڑھنا شروع کر دیا، میرے بندوں نے اس کے راستے میں آگے محنت کرنا شروع کر دی۔ کیا بدر کے موقع پر صحابہ کی مدد فرشتوں سے کی گئی؟ کی گئی نا، صحابہ کو بتایا اس طرح سے نہیں گیا کہ اچھا تم ایسا کرنا، تم وہاں انتظار کرتے رہنا، فرشتے ٹائم دیکھیں گے، اچھا 3 o'clock ٹھیک ہے، ٹھک 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 سارے قریش کو مار دیا اور صحابہ سے کہا آ جائیں آ جائیں وکٹری اچیو کر لیں۔ صحابہ نے سٹیپ ان کیا بدر کے اندر، صحابہ کے ہاتھ میں تلواریں تھیں، صحابہ کے جذبے تھے، صحابہ کی اپنی محنتیں تھیں، صحابہ کی قربانی تھی، پھر اللہ نے فرشتے بھیجے، وہ فرشتے جنہوں نے صحابہ کی اللہ کے حکم سے بہترین مدد کی۔ تو ضرورت کس بات کی ہے؟ پلاننگ بھی آپ کی ہو، ارادہ بھی آپ کا ہو، ایفرٹ بھی آپ کی ہو، قدم بھی آپ کے اٹھیں، اس کے بعد اللہ کی مدد آئے گی۔ صحابہ کے لیے بھی یہی اصول تھا، آپ کے اور میرے لیے بھی یہی اصول ہے۔ ابراہیم علیہ السلام کو آگ میں پھینک دیا گیا تھا پھر آگ ٹھنڈی ہوئی تھی، یا ابراہیم علیہ السلام ابھی کھڑے ہوئے تھے اور پہلے سے آگ ٹھنڈی ہو گئی؟ ابراہیم علیہ السلام کو آگ میں پھینک دیا تھا پھر آگ ٹھنڈی ہوئی تھی، ابراہیم علیہ السلام کو جب پھینکا گیا تو اللہ نے آگ کو حکم دیا ٹھنڈی ہو جا، آگ ٹھنڈی ہو گئی۔ ابراہیم علیہ السلام نے اپنے بیٹے کی گردن پر چھری چلا دی تھی تو وہاں پر ایک ریم آ گیا تھا، یا ابراہیم علیہ السلام ابھی انتظار ہی کر رہے تھے کہ سوچ ہی رہے تھے تو وہاں پر ایک اللہ تعالیٰ نے مینڈھا بھیج دیا تھا، چلا دی تھی چھری۔ پہلے بندے کی ایفرٹ ریکوائرڈ ہے، بندے کا سٹیپ ان کرنا ضروری ہے، آپ کی طرف سے ارادے کے ساتھ پلاننگ کے ساتھ آگے بڑھنا ضروری ہے۔ یو ہیو ٹو پلے یور پارٹ فرسٹ، پھر اللہ کی مدد آتی ہے۔ جی، پہلے آپ کی ہمت ہوگی، اس کے بعد انشاءاللہ اللہ کی مدد آئے گی۔ تو اب آپ نے اور میں نے کیا کرنا ہے؟ اللہ کی مدد کو حاصل کرنے کے لیے اپنا حصہ ڈالنا شروع کرنا ہے۔ کبھی بھی یہ مت کہیں کہ کیونکہ میں بہت انٹیلیجنٹ ہوں اس لیے میں نے یہ کام بہت اچھا کر لیا۔ کس کی وجہ سے یہ کام مکمل ہوا؟ اللہ کی مدد سے۔ نہ خود یہ بولیں کیونکہ میں بہت زیادہ جو ہوں، مثال کے طور پر بہت اچھی ایستھیٹک سینس رکھتی ہوں اس لیے میرا گھر بہت اچھا ڈیکوریٹڈ ہے، نہیں، اللہ کی مدد سے ہے۔ آپ کبھی بچے یہ نہ سوچیں کہ میرے پیپرز میں گریڈ اس لیے اتنے اچھے آئے، میں نے محنت ہی اتنی کی تھی، آف کورس میرے نمبر اتنے اچھے آنے چاہیے تھے، میں 3 مہینے سے رات میں سوئی جو نہیں تھی، نہیں، ایفرٹ آپ کی تھی، مدد کس کی تھی؟ اللہ کی۔ آپ کبھی یہ مت کہیں کہ مجھے اتنی اچھی یونیورسٹی میں ایڈمیشن ملنا ہی تھا، آف کورس ملنا تھا اس لیے کہ میں ہوں ہی اتنی انٹیلیجنٹ، اتنی اسمارٹ، میرا کاروبار کامیاب ہونا ہی تھا، آف کورس میں ہوں ہی اتنی زیادہ انٹلیکچوئل، میرے بچے نے اتنی اچھی جگہ پر اس کا پروپوزل ہو ہی جانا تھا، میں نے محنت ہی آف کورس اتنی کی تھی۔ مسلمان کا یہ انداز نہیں ہوتا، مسلمان محنت کرتا ہے اور پھر اس کا سارے کا سارا کریڈٹ کس کو دیتا ہے؟ اللہ کو دیتا ہے۔ اللہ کی مرضی تھی تو مجھے یہ ملا۔ تو فاتحہ ہمیں یہی سکھا رہی ہے کہ اگر دنیا کی کامیابی ہے تو بھی اللہ کی مدد چاہیے، دین کی کامیابی ہوگی تو بھی کس کی مدد چاہیے ہوگی؟ اللہ کی مدد چاہیے ہوگی۔ کرنا کیا ہے؟ اپنا حصہ ڈالنا، یور ایفرٹ فرسٹ، اللہ کی مدد ول بی سیکنڈری، اللہ کی مدد بعد میں آئے گی، پہلے اللہ چیک کرے گا کہ اس بندے کو کتنی زیادہ میرے راستے میں قربانی دینے کی عادت ہے۔ اور یاد رکھیں، جب آپ کسی سے مدد مانگتے ہیں تو اسپیسیفک ہو کر مانگتے ہیں کہ آپ کو کس چیز کی مدد چاہیے۔ مثال کے طور پر میں سیڑھی لگا کر یہاں کھڑی ہو جاؤں، صحیح، چلیں تو بہت چھوٹی سی جگہ ہے، میرے گھر میں اوپر سٹور ہے اور میں سیڑھی لگا کر کھڑی ہو گئی۔ اب اکثر خواتین ایسے کرتی ہیں نا، وہ سٹور میں گئیں اور ایک پاؤں اوپر اور ایک پاؤں سیڑھی پہ، کبھی ہوا آپ کے ساتھ ایسے؟ میرے ساتھ تو ہوا ایسا، میرا ایک پاؤں اندر سٹور میں اور ایک پاؤں سیڑھی پہ، اور اس کے بعد ہوا یہ کہ سیڑھی ڈس بیلنس ہو گئی، اور میں بیچ میں لٹک رہی ہوں کہ میں اندر جاؤں کہ باہر آؤں. نہ میں اندر جا سکتی ہوں اس لیے کہ میں ڈس بیلنس ایسی ہو رہی ہوں کہ جیسے لگے کہ ایک لمحے میں گر جاؤں گی. تو آپ اس میں کسی کو مدد کے لیے پکارتے ہیں, پر چلا آپ کے شوہر جو ہیں وہ مزے سے اپنے موبائل پہ بیٹھے گیمز کھیل رہے ہیں بیڈ پہ. اب آپ نے آواز دی ان کو, اب وہ جلدی سے آئے اور وہ آپ کو دیکھ رہے ہیں کہ آپ لٹک رہی ہیں درمیان میں, تو آپ کہہ رہی ہیں پلیز میری مدد کریں, اور وہ کہہ رہے ہیں یہ لو تمہاری لپسٹک لگا لو بہت اچھی لگو گی. اس وقت آپ کو لپسٹک کی ضرورت ہے یا سیڑھی صحیح کرنے کی ضرورت ہے؟ سیڑھی صحیح کرنے کی ضرورت ہے نا. تو مدد اسپیسیفک ہوتی ہے, یاد رکھیں. مدد ہمیشہ جب آپ کسی سے مانگتے ہیں تو آپ اس کو کسی اسپیسیفک کنڈیشن میں مانگ رہے ہوتے ہیں کہ اللہ مجھے کس چیز میں آپ کی مدد چاہیے, کس چیز کے اندر میں چاہتی ہوں کہ آپ جو ہیں وہ میرا سہارا بن جائیں. مثال کے طور پہ آپ امیجن کریں آپ کے بچے اے لیولس کا او لیولس کا ایگزام دے رہے ہیں, کتنا کم ٹائم ہوتا ہے, ڈیڑھ گھنٹے کا پیپر, اور بچوں کو بہت تھیوریٹیکل پیپر ہوتے ہیں بےچاروں نے, پتا نہیں کتنی کہانیاں لکھنی ہوتی ہیں. اب بیچ میں آدھا گھنٹہ رہ گیا اور آپ کے بچے کا جو بال پوائنٹ تھا اس کی انک ختم ہو گئی, اور آپ کا بچہ پریشان ڈیسپریٹ, اور اتفاق سے سامنے کوئی اس کا انویجیلیٹر نہیں ہے, تو برابر والا اسٹوڈنٹ جو بیٹھی ہے اس کی دوست وہ اس کو دیکھتی کہتی کیا ہوا, تو کہتی انک ختم ہو گئی. تو اس کو مسکرا کے دیکھتی ہے اور اپنے پینسل باکس میں سے چاکلیٹ نکالتی اور کہتی ہے لو چاکلیٹ. اس نے مدد کی, اس کی کیا دینا چاہیے تھا اس وقت, پین دینا چاہیے تھا تاکہ اسپیسیفک مدد ہو جاتی. تو یاد رکھیں اسپیسیفک مدد ہوتی ہے. ہم اللہ سے جب کہہ رہے ہیں ایاک نستعین, تو اب ہم کیا چاہ رہے ہیں, اللہ مجھے آپ کی مدد کس چیز میں چاہیے؟ کہ یہاں اسپیسیفک ہوا کہ اللہ مجھے نماز اچھی پڑھنے میں مدد چاہیے, مجھے آپ کی بندی بننے میں مدد چاہیے, مجھے روزہ اچھا رکھنے میں مدد چاہیے, مجھے اچھی بیٹی بننے کی مدد چاہیے, مجھے اچھی بیوی بننے کی مدد چاہیے. کچھ یہاں بتایا اللہ تعالیٰ نے؟ کیا بتایا؟ تو بندگی میں پھر کیا کیا کچھ آ گیا؟ سب کچھ آ گیا. اللہ مجھے ہر ایسپیکٹ میں, ہر اینگل میں آپ کی مدد چاہیے. اور انشاءاللہ اللہ ہی کی مدد سے اور اللہ ہی کی رحمت سے ہم آخرت میں سرخرو اور کامیاب ہو کر اللہ کی رضا حاصل کریں گے اور اللہ کا دیدار کرنے والوں میں شامل ہوں گے. ضرورت کس بات کی ہے؟ ایاک نستعین سے کیا پتا چلا؟ آپ کی کوشش, آپ کی سٹرگل, آپ کی طرف سے ایک قدم اٹھنا, آپ کی قربانی, آپ کا قربانی دینے کے لیے تیار ہو جانا, آپ کا اپنے مسلمان ہونے پر فخر کرنا, آپ کا اپنے خاندان میں پہلا فلیگ بیئرر بننا. میں اسلام کا جھنڈا ہاتھ میں اٹھاؤں گی, میں فلیگ بیئرر بنوں گی. جو قبائل کے دور ہوتے تھے اس میں جو فلیگ بیئرر ہوتا تھا اس کے اندر بہت زیادہ اپنے اندر فخر ہوتا تھا کہ مجھے یہ پوزیشن ملی ہے. آپ کے بچے چھوٹے چھوٹے سے, کلاس 3 کا بچہ, کلاس 2 کا بچہ اپنی کلاس کا پریفیکٹ ہے, اور کیسے بیچ لگا کے خوشی سے جاتا ہے. اللہ نے مجھے اور آپ کو اپنے اپنے خاندانوں کے اندر اگر پہلا بارش کا قطرہ بنایا ہے دین کا علم حاصل کرنے کے لیے, دین پر عمل کرنے کے لیے, اپنے خاندان میں اس کو پروموٹ کرنے کے لیے, اس کو انڈر ایسٹیمیٹ کبھی مت کیجیے گا. اللہ آپ کو بہت اہم مقام پر لے کر آ رہا ہے, اللہ آپ کے لیے خیر چاہتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس کے لیے اللہ خیر کا ارادہ کرتا ہے اس کو دین کا فقہ عطا کر دیتا ہے, اس کو دین کی انڈرسٹینڈنگ عطا کر دیتا ہے, اس کو دین کی تعلیمات اس کے سامنے کھل جاتی ہیں, اس کو موقع مل جاتا ہے. لیکن کس کے لیے دین کی تعلیمات آسان ہوں گی؟ جو چاہے گا, جو کوشش کرے گا. تو اب آپ سے جو آپ کے 10 منٹ مانگے تھے اور میں آلریڈی آپ کے 10 منٹ لے چکی ہوں, تو آپ سے صرف اتنی بات کرنی ہے کہ دیکھیں آپ کو یہ جو باتیں یہاں بتائی جا رہی ہیں, ہم یہ نہیں چاہتے کہ آپ کا اور ہمارا ساتھ جو آگے 4-5 دن کا رہ گیا ہے بس اس کے بعد جو ہے وہ دی اینڈ ہو جائے. ہم کیا چاہتے ہیں؟ کیا ہو؟ ٹو بی کنٹینیوڈ ہو. صحیح, ہم چاہتے ہیں ہمارا ساتھ آگے بھی چلے. ہم چاہتے ہیں کہ ہم ایک ساتھ ایک دوسرے کے ساتھ مل کر تواصل بالحق بھی کریں اور تواصل بالصبر بھی کریں, مل جل کر اللہ کے راستے پر چلنے کی کوشش کریں. تو میری آپ سب سے ریکویسٹ ہے, میں آپ کو بہت کورسز ہو رہے ہیں, مجھے نہیں پتا آپ میں سے کتنی خواتین یہاں قریب کے علاقوں سے آ رہی ہیں, کتنی دور سے آ رہی ہیں, لیکن یہی نزدیک ہی العلم کا انسٹیٹیوٹ فیز 2 کے اندر ہے جس سے افیلیشن میری الحمدللہ پچھلے 10-11 سال سے ہے. 2004 سے میں العلم کے ساتھ اٹیچ ہوں. میری پہلی استاد ہما نجم الحسن ہے, उनसे मैंने कुरान का कोर्स किया और अल्हम्दुलिल्लाह उसके बाद कई कोर्सेज करने का मौका मिला, लेकिन जो वो जो पहला बारिश का कतरा मेरी जिंदगी में वो 18 महीने का कोर्स था, उसने जिंदगी की डायमेंशन को बदल दिया था। उसने सोच को, उसने माइंडसेट को और उसने परसेप्शंस को बदला था। वजह तो बनी थी अल्लाह की मोहब्बत, अल्लाह का कलाम और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मारिफत। लेकिन अल्लाह इंसानों को जरिया बनाता है ना, अल्लाह इंस्टीट्यूशंस को जरिया बनाता है। तो अल्हम्दुलिल्लाह आज भी अल्लाह की रहमत से वो इंस्टीट्यूशन अपनी जगह पर मौजूद है, फेज टू कमर्शियल के अंदर है, फेज टू एक्सटेंशन में, और उसके अंदर कई कोर्सेज होते हैं। मेरी आप सबसे रिक्वेस्ट ये है कि आप उस कोर्स को करने के लिए वक्त निकालें जो सॉलिड 18 महीने का कोर्स है, हफ्ते में 4 दिन का है, मंडे टू थर्सडे। जिंदगी में एक दफा अपने 18 महीने अल्लाह की खातिर निकाल सकते हैं कि नहीं निकाल सकते? हम आपको हॉस्टल में नहीं रखेंगे, हम आपसे ये नहीं कहेंगे कि अपने हस्बैंड को अपनी लीव एप्लीकेशन देकर आए, आई एम टेकिंग ऑफ फॉर 18 मंथ्स, ऐसा कुछ नहीं है। अब वापस अपने घरों में जाएंगे इंशाल्लाह, आप और बेहतरीन तरीके से अच्छी बीवी, अच्छी बेटी, अच्छी बहन, अच्छी माँ बनेंगी, लेकिन आप अल्लाह के कलाम से गाइडेंस लेंगी। 18 महीने का कोर्स है और अल्हम्दुलिल्लाह कॉम्प्रिहेंसिव कोर्स है, ना सिर्फ आपको सूरतुल फातिहा से लेकर सूरतुल नास तक की बेसिक एक्सप्लेनेशन सुनने को मिलेगी, जिसकी थीम यह है कि मुसलमान औरत बेहतरीन तरीके से अल्लाह की बंदी बनने के साथ साथ अपनी दुनियावी जिम्मेदारियां कैसे निभा सकती है, बेटी अच्छी बेटी कैसे बन सकती है और बीवी अच्छी बीवी कैसे बन सकती है। अल्लाह से आप दुआ करें, रमजान का महीना है, अल्लाह आपके वक्त में बरकत डालेगा। 18 महीने का कोर्स होता है, इस वक्त तो शुरू हो चुका है लेकिन एडमिशन्स किसी भी टाइम पर हो जाते हैं। आप जिस पारे से भी ज्वाइन करेंगे, आप अपना इस कोर्स को मुकम्मल करके अपने कंटिन्यूड नेक्स्ट कोर्स के अंदर उसको वहीं से शुरू करके जिस जगह आपने ज्वाइन किया होगा आप वहां लाकर इसको मुकम्मल कर लेंगे, आपको रिजल्ट दे दिया जाएगा। तो कुरान है, तजवीद है, आपको कुरान से पढ़ना सिखाया जाएगा, बिल्कुल बेसिक ग्रामर है, इन डेप्थ ग्रामर नहीं, बिल्कुल बेसिक ग्रामर जिसको आप बाकी सब्जेक्ट्स के साथ लेकर कोप अप कर सकें। उसमें बुक ऑफ तहारा है, बुक ऑफ सलाह है, बुक ऑफ जका है, बुक ऑफ हज है, इत्तबाए सुन्नत की अहमियत है, हदीस की जरूरत और अहमियत है, तस्किया नफ्स है और सीरत है। कॉम्प्रिहेंसिव कोर्स है, 18 महीने में आपको अल्लाह की बंदी बनने की एक तरबियत देने की कोशिश है। तो अल्लाह से दुआ करें और अल्लाह से मदद मांगें कि अल्लाह ताला आपके लिए इस चीज़ को आसान कर दे। हफ्ते में सिर्फ 4 दिन है, अल्हम्दुलिल्लाह यहाँ बहुत से ऐसे चेहरे बैठे हुए हैं जो उस कोर्स में से निकले हुए हैं, वो आपको अपना एक्सपीरियंस भी बता सकते हैं। तो हफ्ते के 4 दिन निकालें अपने लिए। इसके अलावा एक और कोर्स भी है लेकिन वो एडवांस लेवल का कोर्स है, वो हफ्ते में 2 दिन का है उसी बिल्डिंग के अंदर, लेकिन वो एडवांस लेवल का है। अगर आप में से कोई आएगा वहां पे तो हम आपको स्टूडेंट नहीं लेंगे, अभी से बता दिया मैंने आपको, हम आपको एज अ लिसनर अलाउ करेंगे। पहली प्रेफरेंस अपनी आप वो बेसिक प्रोग्राम रखिए जिसका नाम बुनियाद है, आप पहले उससे गुजरें, उसके बाद इंशाल्लाह 18 महीने के बाद उससे गुजरने के बाद अगर आपका फिर दिल करे मजीद कुरान को समझने का, मजीद कुरान की जुबान की डेप्थ में जाने का, मजीद तफसीर के एंगल से कुरान की आयात को समझने का, मजीद अपना कुरान के साथ ताल्लुक इल्म और अमल के हिसाब से मजबूत करने का, तो दूसरा प्रोग्राम हफ्ते में 2 दिन का है तामीर के नाम से, और उसमें 3 सब्जेक्ट हैं, ग्रामर, तजवीद और तफसीर। लेकिन पहला आपका जो कदम उठना चाहिए वो बुनियाद के लिए उठना चाहिए, बुनियाद अच्छी होगी तो तामीर अच्छी होगी ना। तो आप अल्लाह से दुआ करें, रमज़ान का महीना है, अल्लाह मेरा दिल खोल दे। जुलाई का महीना बुनियाद ऑफ होगा और इंशाल्लाह अगस्त के फर्स्ट वीक से रिज्यूम कर जाएगा। हम लोग इनको फ्लायर्स कब दे रहे हैं? प्लीज़ आप में से जो भी इंटरेस्टेड है वो ये फ्लायर ले ले, फ्लायर के ऊपर फ़ोन नंबर्स हैं, आपको जो डिटेल पूछनी है आप प्लीज़ एडमिन को डायरेक्ट कॉल कीजिए और उनसे इन्फॉर्मेशन ले लीजिए। अल्लाह ताला हमारे लिए अपना हिस्सा डालना, अपना कदम उठाना, अपनी स्ट्रगल करना, अपनी जद्दोजहद करना आसान बना दे। अल्लाह ताला हमें अपनी बंदियाँ बनाने के लिए चुन ले। अल्लाह हमें और हमारी औलादों को और हमारे घर वालों को दीन का बेहतरीन सपोर्ट और सहारा बना दे। अल्लाह हमारे गुनाहों को माफ़ कर दे। अल्लाह हमसे अपनी हर तरह की नाराज़गी को दूर कर दे। अल्लाह तमाम मुसलमानों के ऊपर अपना रहम फरमाए। अल्लाह हम ये जो कुरान का इल्म हासिल कर रहे हैं ये हमारी ना सिर्फ मेमोरी में रिटेन करे بلکہ یہ خوبصورتی کے ساتھ ہمارے عمل میں ٹرانسلیٹ بھی کر جائے. بارک اللہ لی و لکم فی القرآن الحکیم و نفعنی و ایاکم بی آیاتی و ذکر الحکیم. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. ایک اور پریزنٹیشن ہلکی پھلکی سی ہم انشاءاللہ کل آپ کے لیے رکھ رہے ہیں. ایک اور پروگرام کا آپ کو آپشن دیا جا رہا ہے, آپ جس کو اویل کرنا چاہیں تو آپ کے پاس آپشن ہوگا. دو پروگرامز کا آپ کو آج بتا دیا, بٹ میری اسٹرانگ ریکمنڈیشن ہے کہ پلیز آپ لوگ بنیاد جوائن کرنے کے لیے ہمت اور ارادہ کیجیے. تو کل بھی 5-7 منٹ دے دیجیے گا تھوڑے سے. اللہ تعالیٰ آپ کو آپ کے ایکسٹرا وقت کا بہترین اجر عطا فرمائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.